سورت المائدہ کی آیت نمبر 7، وَذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ، اور خیال رکھو اور یاد کرو اللہ کی اس نعمت کا جو تم پر کی، کہ اللہ نے جو نعمت تم کو عطا کی ہے اس کا خیال رکھو. اور یہ جو نعمت جس کا یہاں پہ ذکر کیا جا رہا ہے، نعمت سے مراد جو ہے شرائع مستقیم کی جو ہے وہ نعمت ہے، صراط مستقیم کی نعمت، کہ اللہ تعالیٰ نے مسلمانوں کو صراط مستقیم عطا کی اور دنیا کی ہدایت اور رہنمائی کے لیے مسلمانوں کو چن لیا. تو وذکرو، اور یاد کرو اور ذکر کرو، ذرا یاد تو کرو اللہ کے اس احسان کو، اللہ کی اس نعمت کو جو اللہ نے تمہیں کی، کہ تمہیں دنیا کا امام بنایا، دنیا کی قوموں پر تمہیں امامت کا تاج پہنایا اور تمہیں صراط مستقیم اسلام کی دولت سے نوازا. وَمِيثَاقَهُ الَّذِي وَاثَقَكُم بِهِ، اور اس پختہ عہد و ایمان کو یاد کرو. وَمِيثَاق، میثاق جو ہے اس کے معنی ہوتے ہیں پختہ وعدے کے، پختہ عہد کے. الَّذِي، اب آپ دیکھیں کہ پختہ عہد کا ذکر کر کے فرمایا جا رہا ہے کہ عہد اس کا، اللہ جی جو واثقکم بھی، کہ قول لیا تم سے، عہد لیا تم سے اس سے. اذ قلتم، جب تم نے کہا تھا، سمعنا، سنا ہم نے، واطعنا، اور قبول کیا ہم نے، واتقوا اللہ، اور اللہ سے ڈرتے رہو. تو تم نے کہا تھا کہ ہم نے سن لیا اور ہم نے اطاعت کی، اب کیا کرو؟ اللہ سے ڈرتے ہوئے اپنی زندگی کو بسر کرو. سوال یہ پیدا ہوتا ہے کہ یہاں پر ان آیات میں کس عہد کا ذکر کیا جا رہا ہے؟ مفسرین کہتے ہیں کہ جس عہد کا یہاں پہ ذکر کیا جا رہا ہے، اس میں اہم بات یہ ہے کہ بحیثیت مسلمان کے، ایک مسلمان کا جو اللہ سے عہد ہے وہ ہے اللہ کی بندگی کا عہد، کیونکہ یہ ایک معاہدہ ہے. عالم ارواح میں بھی جو ہے وہ لوگوں نے جو ہے وہ اللہ سے عہد کیا. اور دوسری یہاں بات جو سامنے آتی ہے، مفسرین کہتے ہیں کہ یہ وہ عہد ہے جسے بیعت عقبہ کہتے ہیں، کیونکہ اس وقت صحابہ نے یہ وعدہ کیا تھا رسول اللہ صلی اللہ علیہ وسلم سے کہ ہم ہر خوشی غمی میں رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت کریں گے. بعد میں بھی مسلمانوں سے بھی آپ صلی اللہ علیہ وسلم اسی عہد پر بیعت کرتے رہے، اور خلفائے راشدین بھی اس پر جو ہے وہ بیعت لیتے رہے. تو یہاں پر جو ہے یہ بات یاد دلائی جا رہی ہے کہ تمہارے اور تمہارے رب کے درمیان ایک معاہدہ ہے اللہ کی بندگی کا. پھر یہ معاہدہ رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے تم سے لیا گیا، اور تم نے پیغمبر کے سامنے کہا تھا سمعنا واطعنا، تو اب تم یہ وعدہ یاد رکھتے ہوئے اس کی اطاعت کرو. واتقوا اللہ، اور اللہ سے ڈرتے رہو. ان اللہ علیم بذات الصدور، اس اللہ سے ڈرو جو دلوں کے راز تک جانتا ہے. اب آپ دیکھیں صدر واحد ہے، صدور اس کی جمع ہے، اور وہ اللہ کیسا ہے کہ سینوں کے اندر جو راز ہیں اللہ کو تمام رازوں کی خبر ہے. اس سے یہ بات پتا چلتی ہے کہ بعض اوقات انسان ایسے کرتا ہے کہ اس کے منہ میں کچھ ہے، اس کے دل میں کچھ ہے، اس کے سینے میں کچھ ہے، لیکن اللہ کی ذات وہ ذات ہے کہ وہ انسان کے حال کو، قال کو، اس کے دل کو، اس کے عمل کو، ساری باتوں کو جو ہے وہ جانتی ہے. تو اب یہاں پر بتایا جا رہا ہے کہ عہد کی پابندی کرو، اور عہد کون سا عہد؟ بندگی کا عہد. اور آپ دیکھ لیں کہ دین کی بنیادی اعمال میں سے عہد کی پابندی ہے، اور جو عہد کی پابندی نہیں کرتا وہ منافق ہے. تو وہ شخص جو کہ وعدے کرتا ہے اور اس کو پورا نہیں کرتا، تو پھر کیا ہے کہ اللہ جو ہے وہ اس سے ناراض ہو جاتا ہے. اور آپ دیکھیں، ایمان آپ لائے، میں ایمان لائی، آپ ایمان لائیں، تو ایمان بھی تو ایک عہد ہے نا جو بندے اور اللہ کے درمیان ہے. تو جو ایمان لاتا ہے وہ وعدہ کرتا ہے کہ دنیا میں اللہ سے ڈر کر رہے گا، اور پھر اللہ اس کا ضامن ہو جاتا ہے، کس چیز کا؟ کہ اللہ تعالیٰ جو ہے اس کو دنیا اور آخرت میں فلاح عطا کرے. تو یہاں پہ بھی عہد کی پابندی جو ہے اس کی نشاندہی کی جا رہی ہے. اور ہم سب نے بھی تو اللہ سے عہد کیا نا، لا الہ الا اللہ کلمہ طیبہ پڑھ کر، پھر ہم ہر نماز کی ہر رکعت میں اللہ سے بندگی کا وعدہ کرتے ہیں. تو یہاں پہ یہی کہا جا رہا ہے کہ جو وعدہ کرتے ہو، ذرا سوچو تو صحیح کہ تمہارے اس وعدے میں اور تمہارے عمل میں کتنی یک رنگی ہے. کہیں ایسا تو نہیں کہ اس میں دو رنگی ہے. یا ایھا الذین آمنو، اے وہ لوگو جو ایمان لائے ہو، کونو ہو جاؤ قوامین للہ. قوامین، قوامین جو ہے اس کے معنی ہے کہ قوام، کھڑے ہو جاؤ، للہ اللہ کے لیے، شہداء گواہی دینے والے، بالقسط انصاف کی. تو اے ایمان لانے والو، اللہ کی خاطر عدل کی راستی پر قائم رہنے والے اور انصاف کی گواہی دینے والے بن جاؤ. اب آپ دیکھ لیجئے کہ یہاں پر یہ بات کہی جا رہی ہے کہ اللہ کی خاطر جو ہے وہ انصاف اور راستی کی گواہی دینے والے بن جاؤ. اور اسی طرح کا مضمون آپ پیچھے سورۃ نساء میں بھی پڑھ چکی ہیں. سورۃ نساء میں اللہ رب العزت نے کیا بات کہی، وہاں پہ بھی یہی بات ہے. دیکھیں آپ سورۃ نساء کی آیت 135 کے، یا ایھا الذین آمنوا کونوا قوامین بالقسط شہداء للہ ولو علی انفسکم او الوالدین والاقربین. تو وہاں پہ بھی آپ نے یہی بات جو ہے وہ پڑھی. تو کیا اللہ تعالیٰ نے یہ نہیں کہا کہ انصاف کی روش پر چلو، بلکہ فرمایا کہ انصاف کے علمبردار بنو، انصاف کا جھنڈا اٹھا کر جو ہے وہ انصاف کو قائم کرو تاکہ سوسائٹی سے ظلم مٹے اور عدل قائم ہو جائے، اور بحیثیت مومن کے یہ تمہارا مقام ہے، لہذا تم عدل کے لیے سہارا بنو. اے لوگو جو ایمان لائے ہو، کونو قوامین للہ، قائم ہو جاؤ، کھڑے ہو جاؤ اللہ کے لیے، شہداء گواہی دینے والے، کس کی؟ بالقسط انصاف کی. تو اللہ کی خاطر انصاف کی گواہی دینے والے بن کر کھڑے ہو جاؤ. اب یہاں پر جو ہے جو اہم بات ہمارے سامنے آتی ہے وہ یہ ہے کہ ایک طرف یہ کہا جا رہا ہے کہ انصاف کی گواہی دینے والے بنو، اور دوسری طرف یہ کہا جا رہا ہے کہ انصاف کی یہ گواہی جو ہے وہ اللہ کے لیے دینا. اب آپ دیکھیں کہ سورۃ نساء اور سورۃ مائدہ کی دونوں آیتوں کو جمع کریں تو اس میں جو ایک بات ہے وہ یہ خاص کہ بات دوستوں کی ہو یا دشمنوں کی، اپنی ذات کی ہو یا کسی اور کی، یہ کرنا کیا ہے؟ عدل قائم کرنا ہے. عدل و انصاف کے معاملے میں اپنے نفس، والدین اور عزیزوں کی پرواہ نہیں کرنی. اور یہاں پہ بھی یہی کہا جا رہا ہے کہ عدل و انصاف کے معاملے میں جو ہے وہ کیا کرنا ہے؟ عدل کرنا ہے. اچھا اب آپ دیکھیں کہ انسان جو ہے جب عدل کرنا چاہتا ہے، بنیادی طور پر عام طور پہ دو چیزیں اس کے لیے رکاوٹ بنتی ہیں. ایک کیا ہے؟ ایک چیز تو ہے کسی کی محبت، اور دوسرا ہے کسی کی دشمنی. تو سورۃ نساء میں آپ نے پڑھا کہ تمہیں محبت کی وجہ سے عدل میں مشکل نہ ہو، اور یہاں پہ کہا جا رہا ہے کہ کسی کی دشمنی تمہارے پاؤں کی زنجیر نہ بنے کہ تم عدل کرنا چھوڑ دو. وَلَا يَجْرِمَنَّكُمْ، اور تمہیں جو ہے وہ مشتعل نہ کر دے. اس کا روٹ ہے جیم، را، میم، اور معنی ہوتے ہیں اکسانا، جیسے جرم نہیں ہوتا تو اس کے معنی ہوتے ہیں ابھارنا، اور نہ ابھارے تم کو، نہ آمادہ کرے تمہیں. شنعانو، دشمنی قومن، کسی قوم کی، تو کسی قوم کی دشمنی تمہیں آمادہ نہ کرے. اللہ اس بات پر اللہ تعدلو، کہ تم جو ہے وہ عدل نہ کرو. تو کہیں ایسا نہ ہو کہ دشمنی کی وجہ سے کسی کی جو ہے تم عدل و انصاف جو ہے اس سے رک جاؤ. پھر کہا اعدلو، عدل کرو، ہوا اقرب للتقوی، اور یہ جو ہے عدل کرنا یہ تقوی سے زیادہ مناسبت رکھتا ہے. اقرب، یہ اسم تفصیل ہے کہ یہی بات تقوی کے قریب تر ہے. وَاتَّقُوا اللَّهَ اور اللہ سے ڈرتے رہو، اِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ کہ جو کچھ تم کرتے ہو یقیناً اللہ اس سے خوب باخبر ہے۔ سورت المائدہ کی آیت نمبر 8 جو ہے وہ عدل و انصاف قائم کرنے کی تلقین کرتی ہے، اور اس میں جو نمایاں طور پر بات سامنے آتی ہے کہ کسی کی دشمنی کی وجہ سے کہیں ایسا نہ ہو کہ تم عدل و انصاف سے جو ہے وہ دشمنی کی کسی کی دشمنی کی وجہ سے تم عدل و انصاف سے باز آ جاؤ، تو یہ چیز جو ہے وہ اللہ کو سخت ناپسند ہے۔ آپ اپنا جائزہ لیں کہ آپ عدل و انصاف کرنا چاہتی ہیں، لیکن بالعموم جو ہے عدل و انصاف کے راستے میں کیا چیز رکاوٹ بنتی ہے؟ کبھی جیسے جو ہے وہ دو بچے ہیں آپ کے، اور آپ ان دونوں کے درمیان کیا عدل کرتی ہیں؟ اسی طرح جو ہے وہ آپ کی دو دوستے ہیں، کیا آپ ان کے درمیان عدل کرتی ہیں؟ میں آپ کو سامنے ایک واقعہ رکھتی ہوں کہ حضرت نعمان بن بشیر رضی اللہ عنہ کہتے ہیں کہ میرے باپ نے مجھے تحفہ دیا، عطیہ دیا، تو میری والدہ نے کہا کہ اس عطیے پر آپ جب تک اللہ کے رسول کو گواہ نہیں بنائیں گے میں راضی نہیں ہوں گی۔ چنانچہ میرے والد رسول اللہ کی خدمت میں آئے تو آپ صلی اللہ علیہ وسلم نے پوچھا کیا تم نے اپنی ساری اولاد کو اسی طرح کا عطیہ دیا ہے؟ انہوں نے نفی میں جواب دیا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ سے ڈرو اور اولاد کے درمیان انصاف کرو، اور فرمایا کہ میں ظلم پر گواہ نہیں بنوں گا۔ اسے صحیح بخاری اور مسلم نے روایت کیا ہے۔ تو آپ دیکھ لیجئے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے نزدیک عادلانہ گواہی کی کتنی اہمیت تھی کہ آپ نے کہا کہ تم نے زیادتی کی ہے کیونکہ ساری اولاد کو اس طرح سے تحفہ نہیں دیا، تو میں جو ہے اس پر گواہ نہیں بنتا۔ تو آپ بھی اپنا محاسبہ کریں، آپ بھی اپنا جائزہ لیں کہ کیا آپ اپنی اولاد کے درمیان عدل کرتی ہیں، کیا آپ اپنی اولاد کے درمیان عدل کرتے ہیں تحفے تحائف دیتے وقت، ان کا خیال رکھتے وقت، اسی طرح جو ہے دوستوں کے درمیان، اسی طرح جو ہے وہ کہیں بھی آپ کو جو ہے، جیسے بعض لوگ ایسے ہوتے ہیں کہ اللہ نے ان کو ایسا مقام، کرسی، اقتدار اتنا نوازا ہوتا ہے کہ اکثر لوگ ان کو جو ہے فیصلے کے لیے بلاتے ہیں، کبھی خاندان کے اندر، پنچایت کے اندر، کبھی بیوی اور میاں کی جب لڑائی ہو جاتی ہے تو اس کے درمیان کہ آپ آئیے، آپ اپنی رائے دیجئے، کہ یہ فیصلہ سن کر آپ بتائیے کہ کیا کرنا ہے۔ تو ایسے میں جو اہم بات ہے وہ کیا ہے کہ آپ نے جو ہے وہ عدل کرنا ہے، کیونکہ یہاں پر یہی بات کہی جا رہی ہے کہ عدل کا دامن تھامنا ہے، اور کسی بھی حالت میں جو ہے نا عدل جو ہے اس کو نہیں چھوڑنا، اور یہ تقویٰ کے زیادہ قریب ہے کہ اللہ سے ڈر کر کیا جائے۔ اور آپ دیکھیں کہ اوپر آیت 7 میں بھی آپ نے پڑھا وَاتَّقُوا اللَّهَ، آیت 8 میں بھی ہے وَاتَّقُوا اللَّهَ، اس لیے عہد کے نبھانے کی بات ہو یا عدل کرنے کی، بغیر تقویٰ کے یہ نہیں ہو سکتا۔ اِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ اور جو کچھ تم کرتے ہو اللہ اس سے پوری طرح باخبر ہے۔ وَعَدَ اللَّهُ الَّذِينَ وعدہ کیا اللہ نے ان لوگوں سے، اب یہاں پہ دو عمل بتائے جا رہے ہیں کہ اللہ کن لوگوں سے وعدہ کرتا ہے، نمبر 1 آمنو جو ایمان لائے، نمبر 2 وَعَمِلُوا الصَّالِحَات اور جنہوں نے عمل صالح کیے۔ تو وہ لوگ جو کہ ایمان لانے والے ہیں اور نیک عمل کرنے والے ہیں تو ان کے لیے بھی اللہ کی طرف سے دو وعدے ہیں۔ پہلا وعدہ لَهُمْ مَغْفِرَةٌ وَأَجْرٌ عَظِيمٌ کہ ان کے لیے مغفرت ہے، نمبر 2 وَأَجْرٌ عَظِيمٌ اور ان کے لیے بڑا اجر ہے۔ کتنی خوبصورت بات ہے، دو عمل اور دو ہی اجر، دو عمل، نمبر 1 ایمان، نمبر 2 عمل صالح، اور دو اجر کہ اللہ ان کے گناہ معاف کر دے گا، اور نمبر 2 ان کو بڑے اجر سے نوازے گا۔ وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا اور وہ لوگ جنہوں نے انکار کیا، کفر کیا، وَكَذَّبُوا اور اللہ کی آیات کو جھٹلایا، بِآیَاتِنَا ہماری آیات کو، اُولَٰئِكَ أَصْحَابُ الْجَحِيمِ تو وہ دوزخ میں جانے والے ہیں۔ جیم ہا میم جو ہے یہ شیر کے گھورنے کو بھی کہتے ہیں، اور ویسے جیم ہا میم کے معنی ہوتے ہیں یہ جہنم کا ایک درجہ ہے، اور مراد ہے کہ جہنم کا دہکنا، اولئک اصحاب الجحیم اور یہ لوگ جو ہیں یہ دوزخ کے ساتھی ہیں، دوزخ کے یار ہیں، دوزخ کے اندر رہنے والے ہیں۔ ایوہ الذین آمنو، اے وہ لوگوں جو ایمان لائے ہو، اذکرو یاد کرو نعمت اللہ، اللہ کی اس نعمت کو، اللہ کے اس احسان کو، علیکم جو تم پر کیا، اذ ہما جب ارادہ کیا قومن ایک قوم نے، ان یبسطو الیکم کہ وہ تم پر جو ہے وہ دست درازی کرے، با سین توئے، اس کے معنی ہوتے ہیں پھیلانا، کھولنا، ہاتھ بڑھانا، دست درازی کرنا، کہ جب ایک قوم نے ارادہ کر لیا تھا کہ وہ تم پر اپنا ہاتھ پھیلائے، تم پر اپنا ہاتھ اٹھائے، تم پر دست درازی کرے. اب آپ دیکھیے کہ یبسطو الیکم کے بعد کیا آیا، ایدیہم، اپنے ہاتھ، ایک ہاتھ نہیں، یعنی اپنے ہاتھوں کو تمہاری طرف اٹھانے کا ارادہ کیا تھا. فکف ایدیہم عنکم، بس اللہ نے ان کے ہاتھ تم سے جو تھے وہ ہٹا دیے، ان کے ہاتھ تم پر اٹھنے سے روک دیے. کف کا فا فا، اس کے معنی ہوتے ہیں روک دینا. کف ہتھیلی کو کہتے ہیں. اب جیسے ہتھیلی سے کسی کو ہٹایا جاتا ہے، روکا جاتا ہے، اور ساتھ ان آ جائے، ان کی پوزیشن کے معنی ہوتے ہیں کہ دور کر دینا، ہٹا دینا. تو اللہ نے ان کے ہاتھ تم سے ہٹا دیے. واتقوا اللہ، اور اللہ سے ڈرتے رہو. وعلی اللہ فلیتوکل المؤمنون، اور مومنوں کو اللہ ہی پر بھروسہ کرنا چاہیے. اب آپ دیکھیے کہ یہ سورت المائدہ کی آیت نمبر 11 کے بارے میں، اس کی شان نزول کے بارے میں مفسرین نے متعدد واقعات بیان کیے ہیں. میں اس میں سے چند ایک آپ کے سامنے رکھتی ہوں کہ یہاں پہ کس احسان کو اللہ رب العزت یاد دلا رہے ہیں کہ ایک گروہ ہے جو کہ مسلمانوں پر ہاتھ اٹھانا چاہتا ہے، مسلمانوں کو نقصان پہنچانا چاہتا ہے، اور اللہ نے اس کے اٹھے ہوئے ہاتھوں کو روک دیا. مفسرین کہتے ہیں کہ اس سلسلے میں واقعہ نمبر 1، کہ ایک عرابی نے رسول اللہ صلی اللہ علیہ وسلم پر ہاتھ اٹھانا چاہا. کب؟ جب پیارے رسول صلی اللہ علیہ وسلم ایک سفر سے واپسی پر ایک درخت کے سائے میں آرام کر رہے تھے، تلوار درخت سے لٹکی ہوئی تھی. اس عرابی نے تلوار پکڑ کر آپ صلی اللہ علیہ وسلم پر تلوار سونت لی اور کہنے لگا، اے محمد صلی اللہ علیہ وسلم، آپ کو مجھ سے کون بچائے گا؟ آپ نے بلا تامل فرمایا، اللہ. یہ کہنا تھا کہ تلوار اس کے ہاتھ سے گر گئی. بعض کہتے ہیں کہ کعب بن اشرف اور اس کے ساتھیوں نے نبی صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کے خلاف، جبکہ آپ صلی اللہ علیہ وسلم وہاں تشریف فرما تھے، دھوکہ اور فریب سے نقصان پہنچانے کی سازش کی تھی، جس سے اللہ تعالیٰ نے آپ کو بچا لیا. تو پہلی بات کیا کہ وہ عرابی نے تلوار اٹھا کر آپ کو نقصان پہنچانا چاہا. دوسری بات، کعب بن اشرف اور آپ کے ساتھی جو تھے، وہ کعب بن اشرف اور اس کے ساتھی رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کو نقصان پہنچانا چاہتے تھے. پھر تیسرا واقعہ یہ ہے کہ ایک مسلمان کے ہاتھوں غلط فہمی سے جب دو عامری شخص قتل ہو گئے، اس کی دیت کی ادائیگی میں یہودیوں کے قبیلے بنو نذیر نے حسب معاہدہ جو تعاون لینا تھا، اس کے لیے جب رسول اللہ صلی اللہ علیہ وسلم وہاں تشریف لے گئے تو اور ایک دیوار سے ٹیک لگا کر بیٹھ گئے، تو انہوں نے یہ سازش کی یہودیوں نے کہ اوپر سے چکی کا پتھر آپ پر گرا دیا جائے، جسے اللہ تعالیٰ نے وحی کے ذریعے آپ کو مطلع کر دیا اور آپ کو جو ہے وہ بچا لیا. اسی طرح ایک اور واقعہ ہے کہ حضرت انس رضی اللہ عنہ فرماتے ہیں کہ اہل مکہ کے 80 آدمی مسلح ہو کر تنیم پہاڑ کی جانب سے رسول اللہ پر حملہ آور ہوئے. وہ یہ چاہتے تھے کہ آپ اور آپ کے صحابی جب غافل ہوں تو حملہ کر دیں. آپ صلی اللہ علیہ وسلم نے انہیں پکڑ کر قید کر لیا، پھر انہیں چھوڑ دیا. تو اللہ عزوجل نے یہ آیت نازل کر دی. تو یہ واقعات بھی اور اسی طرح کے اور تمام واقعات جو ہیں وہ اس سے مراد ہیں کہ اللہ تعالیٰ نے جو ہے وہ مسلمانوں کو جو ہے وہ بال بال بچایا، اور ان کو جو ہے وہ لوگ جو آپ کو نقصان پہنچانا چاہتے تھے ان کو جو ہے وہ آپ سے دور کر دیا، ہٹا دیا. پھر اسی طرح ایک یہ واقعہ پتا چلتا ہے کہ یہودیوں کے گروہ نے آپ اور آپ کے صحابہ کو، خاص خاص صحابہ کو، کھانے کی دعوت دی، اس میں زہر ملا دیا، اور جو ہے وہ لیکن یہ کہ और उनका ये इरादा था जब खाने की दावत दी कि वो आप पर टूट पड़ेंगे, लेकिन वही के जरिए आपको पता चल गया और आप दावत पर तशरीफ ना ले गए। तो इस तरह के वाकयात इससे मुराद है। इस आयत की रोशनी में आप भी अपना जायजा ले सकती हैं। आप देख सकती हैं कि देखें हम पर जो है वो अल्लाह का कितना बड़ा एहसान है कि अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत की, और आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए दीन हमारे तक जो है वो पहुंचा है। और असल बात क्या है कि अपनी जिंदगी में जो है वो अल्लाह पर भरोसा करना चाहिए। यहाँ पे यही कहा जा रहा है वत्तकुल्लाह, अल्लाह से डरो, और मोमिनों को अल्लाह पर भरोसा करना चाहिए। आप तकवा जो लफ्ज है ना वत्तकुल्लाह, इसको सर्कल करती जाए और गिने के कितनी दफा जो है ये आया है। अब इसके बाद जो है यहां से बनी इसराइल की तारीख जो है वो शुरू होती है कि अल्लाह रब्बुल इज्जत ने बनी इसराइल से किस तरह से वादा लिया था और फिर बनी इसराइल का मामला जो है वो कैसा रहा। फरमाया वलकद अखज अल्लाह मीसाका बनी इसराइल, अल्लाह ने बनी इसराइल से पुख्ता वादा लिया था। और यहां पर जो पुख्ता वादे की बात हो रही है तो अल्लाह ताला ने बनी इसराइल से क्या पुख्ता वादा लिया था हम आगे देखते हैं कि वबअसना मिनहुम उसने अशरा नकीबा, और इनमें 12 नकीब मुकरर किए थे। बअसना मुकरर किए, मिनहुम इनमें, इस नए अशारा, असल में इस नए था, नून गिर चुका है तस्निया का, तो इसने 2 अशारा 10, तो 10 2 कितने होते हैं 12, नकीबा निगरान, नून काफ बा नकब, और नकीब के मानी होते हैं निगरान के, मुहाफिज के, असल में नकब के लफ्जी मानी होते हैं सुराख करना। नकब जनी का मतलब क्या होता है? सुराख करना। और अब आप देखें कि जो कौम का जिम्मेदार है उसको भी नकीब कहा जाता है, जो कौम की तरफ से सरदार होता है। तो सुराख में और कौम की तरफ से सरदार में आपस में फिर क्या मुनासबत पाई जाती है? असल में जैसे जो कौम का सरदार होता है तो वो कौम के जो हालात होते हैं ना उसकी टो लगाता है, जैसे अंदर झांकता है कि कौम के अंदरूनी हालात क्या है, उनके मसाइल क्या है, बिल्कुल ऐसे जैसे कि सुराख करना और अंदर जाना। तो नकीब कौम की तरफ से वफा और अहद का जिम्मेदार सरदार, तो उसको नकीब कहा जाता है। तो उनके 12 कबीले थे, तो अल्लाह ताला ने उनके 12 नकीब जो थे वो मुकरर किए। इससे ये बात हमारे सामने आती है कि दीन इस्लाम जो है वो कितना मुनज्जम दीन है कि जितने उनके कबीले थे उतने ही उनके ऊपर जो है वो सरदार मुकरर किए गए। और सरदार मुकरर करने का उतने ही मतलब क्या था कि हर सरदार हर जिम्मेदार जो है वो अपने अपने कबीले के अंदर जो है वो एक डिसिप्लिन जो है वो कायम रखे। ये थी इसकी जो है वो हिकमत। वबअसना मिनहुम उसने अशरा नकीबा, इनमें 12 नकीब मुकर्रर किए थे। वकालल्लाहु इन्नी माकुम, और इनसे कहा था अल्लाह ने कि मैं तुम्हारे साथ हूं, कि मेरी मैयत जो है वो तुम्हारे साथ होगी। अब अल्लाह कब साथ होता है? अल्लाह कब साथ होता है? जब अल्लाह की अताअत की जाती है। तो अल्लाह ने कहा कि मैं तुम्हारे साथ रहूंगा, लेकिन अकम तो मुसलाता, अगर तुमने नमाज कायम की। तो पहली चीज जो है जो अल्लाह का वादा कि मैं तुम्हारे साथ हूंगा, तो इस वादे की पहली शर्त क्या थी? लेकिन अकम तुम, कि अगर तुमने कायम किया सलाता नमाज। दूसरी शर्त वह आते तुम उस जकाता, और अगर तुमने जकात अदा की। तीसरी शर्त वह आ मन तुम बेरसूली, और मेरे रसूलों पर तुम ईमान लाए। वह अजर तुम हूं, और उनकी मदद की। तो रसूलों पर ईमान लाने से मुराद क्या था कि उन पर ईमान भी लाना है और ईमान लाने के साथ जो रसूल है उनकी मदद करनी है। अजर तुम हूं, ऐन ज़े राज का रूट है, और इसके मानी होते हैं कि जज्बाए ताजीम के साथ उनकी मदद करना। और अगर तुमने रसूलों की मदद जो है वो जज्बाए ताजीम के साथ की, उनको कुव्वत पहुंचाई। फिर इसके बाद चौथी शर्त थी, वह अकरत तुमुल्लाह फर्दन हसनन, वह अकरत तुमुल्लाह, और अगर तुमने कर्ज दिया अल्लाह को कर्दन हसनन, कर्ज हसन, तो अगर तुमने अल्लाह के रास्ते में खर्च किया तो फिर क्या होगा, ला उकफ्फिरन अनकुम सय्यातिकुम, तो यकीन रखो कि मैं तुम्हारी बुराइयां तुमसे दूर कर दूंगा, हटा दूंगा। अब देखो बुराइयों को दूर करने का मतलब क्या है कि अल्लाह रब्बुल इज्जत जो है, जो भी उनसे गलतियां कोताहियां हुई होंगी पिछली जिंदगी में, अल्लाह माफ कर देगा। और दूसरी बात जो पता चलती है वो ये है कि ना सिर्फ ये कि वो बुराइयां अल्लाह माफ करेगा, बल्कि इसके साथ ही उन्हें जो है वो भलाई इख्तियार करने का जो है वो मौका देगा। क्योंकि जब बुराइयां माफ होती हैं, जिंदगी से मिटती हैं, तो इंसान नेकियों की तरफ जाता है। ला उकफ्फिरन्ना, और यहाँ पे ना लामे ताकीद है और नून भी ताकीद का, कि जरूर ब जरूर मैं जायल कर दूंगा, हटा दूंगा तुमसे सैयाद तुम्हारी बुराइयों को। वला उदखिलन्नकुम, और जरूर ब जरूर मैं दाखिल करूंगा तुमको जन्नातिन, जन्नतों में, तजरी मिन तहती हल अनहार, के जिनके नीचे बहरी हो बहती होंगी जन्नतें, तो मैं जरूर ब जरूर जो है तुम्हें ऐसी जन्नतों में दाखिल करूंगा जिनके नीचे नहरें बहती होंगी। फमन कफर बाद अजालिका मिनकुम, मगर इसके बाद जिसने तुम में से कुफर की रविश इख्तियार की, फकत दल्ला सवा सबील, तो दर हकीकत उसने सवा सबील जो है वो गुम कर दी। सवा सबील किसे कहते हैं? सवा जो है ये सीधे के लिए इस्तेमाल होता है, सीन मो या इसका रूट है, और सबील ऐसे रास्ते को कहते हैं जो कुशादा हो, जो खुला हो, जिस पर बसहूलत चला जाए। तो सवाव सबील से मुराद वो रास्ता जो मुतवाजुन, मोतदिल, अफरात और तफरीत से पाक हो, क्योंकि टेढ़े रास्ते बहुत से हैं और एतदाल वाला मुतवाजन रास्ता एक ही है, और वो है सिराते मुस्तकीम का रास्ता। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं कि मगर उसके बाद जिसने तुम में से कुफर की रविश इख्तियार की, तो दर हकीकत उसने सवाव सबील गुम कर दी। फबिमा नक़दहिम मीसाकहुम, फिर ये उनका अपने अहद को तोड़ डालना था। अब आप देखें, अब यहाँ पे ये जो सूरत अलमाइदा की आयत नंबर 12 है, इससे क्या बात पता चलती है कि अल्लाह रब्बुल इज्जत ने बनी इसराइल से वादा लिया था, और वादा किस चीज का था कि बनी इसराइल जो है वो अल्लाह की अताअत करेंगे। और फिर साथ ही अल्लाह रब्बुल इज्जत ने ये खुशखबरी भी सुनाई थी कि अगर वो अल्लाह की अताअत करेंगे तो अल्लाह रब्बुल इज्जत जो है उनके साथ साथ होगा, और उसके लिए जो अल्लाह का साथ देने का वादा था, साथ होने का वादा था, उसकी चार शर्तें थी, नमाज को कायम करना, जकात को देना, नंबर दो, नंबर तीन, रसूल पर ईमान और उसकी मदद, नंबर चार, कर्ज हसन देना। तो नतीजतन अल्लाह गुनाह भी माफ करेगा, जन्नतों में दाखिल करेगा, और अल्लाह जो है अल्लाह की मैयत उनको साथ मिलती रहेगी। मगर इसके बाद जिसने कुफर की रविश अख्तियार की और सिराते मुस्तकीम को खो दिया, तो फिर क्या होगा कि फिर अल्लाह जो है ऐसे लोगों से जो है वो नाराज हो जाएगा। तो अब यहां पे कहा जा रहा है कि फबिमा नक़दहिम मीसाकहुम, फिर ये उनका अपने अहद को तोड़ देना था, जो पुख्ता वादा था ना उसमें उन्होंने सुराख कर दिया। नक़द, नून काफ दाद, इसके मानी है सुराख करना, उन्होंने सुराख कर दिया। फिर अल्लाह ने क्या किया, लअन्नाहुम, अल्लाह ने उनको अपनी रहमत से दूर फेंक दिया। लानत करना, रहमत से महरूम करना, दूर फेंकना, लअन्नाहुम, अल्लाह ने फिर उनको दूर कर दिया। नंबर एक, वजअलना कुलूबहुम कासिया, और उनके दिल सख्त कर दिए। कासिया इसका रूट है काफ सीन वो, इसके माने होते हैं दिल का सख्त होना। फिर अल्लाह ने उनके दिल सख्त कर दिए। जब दिल सख्त हो जाते हैं, जब लोग अल्लाह की रहमत से महरूम हो जाते हैं, फिर क्या होता है? अब बनी इसराइल के जराइम की तफसील बताई जा रही है। नंबर एक, युहर्रिफून अल कलिमा, मवादेही। अब इनका हाल यह है कि अल्फाज का उलट फेर करके बातों को कहीं से कहीं ले जाते हैं। युहर्रिफूना, तहरीफ करना, तब्दीली करना, जाहिरी तौर पर भी और बातनी तौर पर भी। और बनी इसराइल क्या करते थे, आपने पीछे पढ़ा ना कि वो जो थे उन्होंने जो है वो हित्तातुन को हिंतातुन से बदल दिया, समेना व अताना की बजाय समेना व असैना उन्होंने कहा, और उन्होंने जो है वो राइना की बजाय राइना कहा। और वैसे फिर उन्होंने जैसे उनके यहाँ जो ये था कि अगर कोई शख्स जो है वो जिना करेगा तो उसको रजम किया जाएगा, इस सजा को भी उन्होंने जो है वो बदल दिया। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह ने रवायत करते हैं कि रसूलल्लाह के पास एक यहूदी मर्द और औरत को लाया गया जिन्होंने जिना किया था। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यहूदी से पूछा कि तुम इस बारे में अपनी किताब में क्या हुक्म पाते हो। कहने लगे कि हमारे उलमा ऐसे लोगों का मुंह काला करके गधे पर सवार करते हैं और गश्त कराते हैं। अब्दुल्ला बिन सलाम रजी अल्लाह ने कहा, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इनके उलमा को तौरात समेत बुलाइए। जब तौरात लाई गई तो इनमें से एक ने रजम वाली आयत पर हाथ रखकर आगे पीछे से पढ़ना शुरू किया। अब्दुल्ला बिन सलाम ने कहा कि अपना हाथ तो उठा। इसने हाथ उठाया तो उसके नीचे से रजम की आयत निकली, चुनाचे आप सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें रजम का हुक्म दे दिया और वो रजम किए गए। इसे बुखारी ने रवायत किया है। इससे क्या बात पता चलता है कि उन्होंने अल्लाह की आयात को, अल्लाह के कलाम को बदल दिया। उन्होंने लफ्जी तब्दीली भी की और मानी के एतबार से भी तब्दीली की। और आज उम्मत मुस्लिमा का हाल क्या है? उम्मत मुस्लिमा आप देखें, अपना आप जायजा लें कि हमने भी तो अल्लाह से बंदगी का वादा किया हुआ है ना, फिर अमली जिंदगी में क्या होता है कि कुरान पढ़ते हैं तो क्या फिर कुरान को अमली जिंदगी में नाफिज करते हैं या फिर मानी के एतबार से कुरान को जो है वो बदल देते हैं कि खुद बदलते नहीं लेकिन जालिम कुरान को बदल देते हैं। फिर फरमाया, वनसु हज़्ज़ मिम्मा ज़ुक्किरु बिही, और जो हदायात उन्हें दी गई थी इनका अक्सर हिस्सा वो भूल चुके हैं। वनसु निस्यान, नसिया इसके मानी है भुला देना, और उन्होंने भुला दिया। हज़्ज़न हिस्सा, मिम्मा उस चीज का, ज़ुक्किरु बिही जिसके साथ उन्हें नसीहत की गई थी, तो जो तालीम उन्हें दी गई थी उस तालीम का बड़ा हिस्सा वो भूल चुके। वला तजालु तत्तलिउ अला खाइनतिन मिनहुम इल्ला क़लीलन मिनहुम। फिर फरमाया कि वला तजालु, अब आप देखें कि यहां पर तजालु का लफ्ज जो है वो इस्तेमाल किया गया है और इसके मानी क्या होते हैं तजाल के जायल होना, जायल होना, जैसे जवाल आना, नहीं तजालु का रूट है जे वोलाम, जवाल आना, तो वला तजालु जवाल ना आए, तो मानी क्या हमेशा रहना, और हमेशा रहोगे, तत्तलेहु खबर पाते, तो ए लाम आइन इसके मानी होते हैं झांकना, जैसे इत्तला देना, जैसे सूरज का जो है वो दुलू होना, हर तरह ये लफ्ज इस्तेमाल होता है। तो वला तजालु तत्तलेहु, और हमेशा जो है खबर पाते रहेंगे, अला खाइनतहिम इनकी खयानत पर, मिनहुम इनमें से, तो आए दिन तुम्हें इनकी किसी ना किसी खयानत का पता चलता रहेगा। तो ज्यादातर लोग कैसे हैं कि खाइन है, खयानत करने वाले हैं, और इनकी खयानत की खबर तुम्हें मिलती रहेगी, इल्ला कलीला मिनहुम, मगर कम लोग हैं जो कि इस खयानत से बचे हुए हैं। तो ज्यादा लोग यही गलत काम करते हैं, फाफु अनहुम वस्फाह, लिहाजा इन्हें माफ करो और इनकी हरकत से चश्मपोशी करते रहो। इन्नल्लाह युहिब्बुल मोहसिनीन, अल्लाह उन लोगों को पसंद करता है जो कि एहसान की रविश इख्तियार करते हैं। अब यहाँ पर जो है वो पहले किताब में से यहूदियों की जो है वो जो फहरिस्त है जराइम की और उनकी जो गलतियां हैं उनको बताने के बाद अल्लाह रब्बुल इज्जत फरमाते हैं कि इनकी जो गलतियां हैं, इनकी जो खयानतकारी है, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप इनको माफ कर दीजिए, इनसे दरगुजर कीजिए, इनकी खयानतों का इजहार ना कीजिए, क्योंकि अल्लाह रब्बुल इज्जत एहसान की रविश इख्तियार करने वालों को पसंद करता है। ये जो आयात हैं, इससे क्या बात पता चलती है कि अल्लाह रब्बुल इज्जत ने जो है वो बनी इसराइल का किरदार सामने रखा और साथ ही इस बात की तरफ तवज्जो दिलाई कि जरा गौर करें कि देखें कि इनके मामलात कैसे हैं और मुसलमानों को क्या करना है कि ऐसे अमाल नहीं करने जो कि इन्होंने किए, कि ये अपने किताब को इन्होंने बदला, अल्लाह से बंदगी के अहद को तोड़ा, ये खयानत करते हैं, ये अदल से हटकर चलते हैं। तो जो ऐसा करता है फिर अल्लाह भी जो है वो क्या करता है कि फिर अल्लाह ताला जो है उन पर लानत करता है, उनके दिल सख्त कर देता है। अल्लाह ताला हम सबको अपनी रहमत जो है वो रहमत के तहत ढांपे रखे और अल्लाह रब्बुल इज्जत हम सब के दिल जो है वो नरम करे। और दिल कब नरम होते हैं? जब अल्लाह का खौफ होता है तो दिल जो है वो नरम होते हैं। तो दरअसल यहाँ पर बताया जा रहा है कि ये जो कौम है यहूदियों की, ये साजिशी कौम है, लिहाजा आप इनकी बातों पर अफसुरदा ना हो और अपना मामला जो है ना वो एहसान के दर्जे का रखें, बेहतरीन मामला इनसे रखें। वमिनल्लज़ीना क़ालू, और रहे वो लोग जिन्होंने कहा कि इन्ना नसारा, कि हम तो नसारा हैं। ऐसे लोग भी थे ना कि अल्लाह ने इनसे भी पुख्ता वादा लिया था, अख़ज़ना मीसाकहुम, कि अल्लाह ने इनसे पुख्ता वादा लिया था जिन्होंने कहा था कि हम नसारा हैं। फनसु हज़्ज़म मिम्मा ज़ुकिरू बिही, मगर उनको भी जो सबक याद कराया गया था इसका एक बड़ा हिस्सा उन्होंने फरामोश कर दिया। अब यहाँ पे आप सोचें कि यहूदियों के बारे में कहा जा रहा है कि उन्होंने उनको जो सबक याद दिलाया गया था उसका बड़ा हिस्सा उन्होंने फरामोश कर दिया, फिर ईसाइयों के बारे में कहा जा रहा है कि जो सबक उन्हें याद दिलाया गया था उसका बड़ा हिस्सा इन्होंने फरामोश कर दिया। आप अपने बारे में सोचें कि कुरान मजीद जो हमें सबक याद करवाता है, क्या ये सबक हमें याद है? अल्लाह की बंदगी का, अल्लाह के खौफ का, कुरान पर अमल का, रसूल पर ईमान लाने का, रसूल का साथ देने का। अब यहूदियों की और ईसाइयों की तारीख बताकर अफसोस किया जा रहा है, उन्हें मलामत की जा रही है कि अल्लाह की तालीमात का एक बड़ा हिस्सा इन्होंने फरामोश कर दिया। फअग्रैना बैनहुमुल अदावत वल बग्दा इला यौमिल क़ियामा, फअग्रैना, फअग्रैना जो है इसका रूट है गारा, इसके मानी है पीछे लगाना, रगबत दिलाना। फरमाया फिर हमने पीछे लगा दिया इनके, बैनहुम इनके दरमियान, क्योंकि जब इन्होंने अल्लाह की तालीमात को भुला दिया तो फिर अल्लाह ताला ने भी इनके पीछे लगा दी, नंबर एक दुश्मनी अल अदावत, नंबर दो वल बग़दा और खुदगर्जी की नापरवरी बुगत, इला यौमिल क़ियामा, क़यामत के दिन तक इनके अंदर दुश्मनी और बुग़्द व अनाद का बीज बो दिया। वसौफ़ युनब्बिहुमुल्लाहु बिमा कानू यसनाउन, और जरूर एक वक्त ऐसा आएगा जब अल्लाह इनको बताएगा कि वो दुनिया में क्या बनाते रहे, वो दुनिया में क्या करते रहे। तो अब यहां पर जो है मुसलमानों को ये बात बताई जा रही है कि जब नसारा ने भी अल्लाह के पैगाम को भुलाया, क्या भुलाया? उन्होंने शिर्क करना शुरू कर दिया, उन्होंने ईसा अलैहिस्सलाम को जो है कहा कि अल्लाह का वो बेटा है, उन्होंने तौहीद को छोड़कर जब शिर्क करना शुरू किया तो अल्लाह ने भी उनमें जो है वो बुग्ध और अदावत पैदा कर दी। आप देख लें कि कितने उनके ग्रोह बन चुके हैं, और कहा कि ये लोग कयामत तक आपस में लड़ते रहेंगे और अनकरीब जो कुछ ये करते हैं फिर अल्लाह ताला इनके अमाल के मुताबिक इन्हें सजा भी देंगे और इन्हें बताएंगे कि ये क्या करते रहे हैं। तो ईसाई फिरकों में जो बाहमी दुश्मनी है ये इनकी अल्लाह की तालीमात को छोड़ने का नतीजा है, और नसारा के अंदर बहुत से फिरके हैं। तो ये जो दीन का इख्तलाफ है ये जो असल में अल्लाह की नाफरमानी का नतीजा है। तो आज उम्मत मुस्लिमा जो के आजकल जो है वो टुकड़ों में फिरकों में बटी हुई है, लड़ाई झगड़ा और दुश्मनी आपस में, तो इसकी वजह क्या है कि कुरान को छोड़ दिया, अल्लाह की तालीमात को छोड़ दिया, और इसकी सजा जो है फिर आज मुसलमानों को मिल रही है कि जलील हैं, ख्वार हैं, और जो है वो आपस में लड़ रहे हैं, मर रहे हैं और एक दूसरे को जो है वो मार रहे हैं। तो ये बात यहाँ पे अल्लाह रब्बुल इज्जत जो है वो बताते हैं कि ये जो सजा है ये गुनाहों की सजा है जो दुनिया में अल्लाह जो है वो देता है। अब यहूदियों ने हजरत उजैर अलैहिस्सलाम को अल्लाह का बेटा कहा, ईसाइयों ने ईसा अलैहिस्सलाम को कहा, तो ये सारी बातें क्या हैं? ये अकीदे तौहीद और दीन की बुनियादों में तब्दीली है, और आज उम्मत मुस्लिमा वो भी शिर्क में जो है वो मुब्तिला है। फरमाया, या अहले किताबी, ए अहले किताब, कद जाअकुम रसूलुना, तहकीक आ गया तुम्हारे पास हमारा रसूल, युबय्यिनु लकुम, वो बयान करता है तुम्हारे लिए, कसीर मिम्मा कुंतुम तुखफूना मिनल किताबी, वो क्या बयान करता है तुम्हारे लिए? किताबे इलाही की बहुत सी उन बातों को जिन पर तुम पर्दा डाला करते थे, वय्याफुअन कसीर, और बहुत सी बातों से तो वो दरगुजर भी कर जाता है। अब आप यहाँ पे अल्लाह रब्बुल इज्जत बता रहे हैं कि अल्लाह ताला ने जो है वो एक रसूल भेजा, और रसूल क्या कर रहे हैं कि अहले किताब की जो चोरियां हैं, खयानतकारियां हैं, जो दीने हक को उन्होंने तब्दील कर लिया है, तो रसूल क्या करते हैं, प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम, उनकी वो जो चोरियां हैं, खयानतकारी हैं, उन्हें बताते हैं, उनमें से पर्दा हटाते हैं, और कहा कि बहुत सी बातों से तो वैसे ही वो दरगुजर कर जाता है, कि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम जो है वो उस पर जो है वो खामोश रहते हैं। भैया फोन कसीर, और बहुत सी बातों से वो दरगुजर कर जाता है कि उन्हें खोलता भी नहीं है। कज्जाअकुम मिनल्लाहि नूरुन व किताबुम मुबीन, तुम्हारे पास अल्लाह की तरफ से रोशनी आ गई है। नूर जो है इसके माने क्या है कि अल्लाह की तरफ से रोशनी, वह किताब मुबीन, और एक ऐसी किताब जो कि मुबीन है, ऐसी किताब जो वाजे है। अब आप देख लीजिए कि यहां पर जो बात बताई जा रही है कि तुम्हारे पास अल्लाह की तरफ से एक रोशनी आ गई है, तो यहाँ पे ये जो रोशनी का जिक्र किया जा रहा है, ये रोशनी क्या है जो अल्लाह ताला ने जो है वो भेजी? तो दरअसल मुफस्सरीन कहते हैं कि रोशनी से मुराद जो है ये हदायत और शरीयत की रोशनी है, ये नूरे हदायत है, वह किताबो मुबीन, और वाज़े किताब यानी कुरान मजीद, यादी बिहिल्लाहु मन इत्तबा रिद्वानहु सुबुल सलामी, यादी बिहिल्लाहु, इस हदायत के जरिए, इस किताब के जरिए अल्लाह रहनुमाई देता है, अल्लाह हदायत करता है, अल्लाह तरीके बताता है, मन उसको इत्तबा रिद्वानहु, जो उसकी रजा पर चलता है, जो उस अल्लाह की रजा की पैरवी करता है, सुबुल सलामी सलामती के रास्ते, सबील वाहिद है, सुबुल इसकी जमा है, तो सलामती के रास्ते, तो वो लोग जो कि अल्लाह की रजा के तालिब हैं, तो अल्लाह उनको सलामती के रास्ते बताता है, वयुखरिजुहुम मिनज़ुलुमाती, और उन्हें अंधेरों से निकालता है, इला नूरी नूर की तरफ, बेइज़्न नहीं अपनी इज्न से, अपनी इजाजत से, वयहदीहिम इला सिराति मुस्तकीम, और उन्हें राह रास्त की तरफ जो है वो रहनुमाई करता है। अब आप देखिए कि यहां पर अल्लाह रब्बुल इज्जत ने बताया कि सोसाइटी के अंदर जब अंधेरा होता है, जब जाहलियत की खराबियां पैदा होती हैं, जब शिर्क के अंधेरे फैल जाते हैं, तो उस वक्त अल्लाह रब्बुल इज्जत जो है वो हदायत का नूर जो है वो नाजिल करते हैं। तो यहाँ पे भी यही बात बताई जा रही है कि कुरान लोगों के लिए नेमत बनकर आया, कब? जब लोगों ने दीन में तब्दीली पैदा कर ली, तो अल्लाह ने फिर हदायत का नूर, कुरान का नूर नाजिल किया ताकि लोगों को जाहलियत के अंधेरों से निकाला जा सके, और उस वक्त लोगों ने जो अपने ऊपर खुद से गैर जरूरी पाबंदियां जो थी वो कायम कर ली थी, कुरान ने उनको उन पाबंदियों से आजाद करवाया। जो अपनी ख्वाहिशात की पूजा करते थे, अंधेरों में भटकना चाहते थे, तो अल्लाह ने उनको तो अंधेरों में भटकने के लिए छोड़ दिया, और जो रब की रजा चाहते थे, फिर अल्लाह ताला ने उन्हें जो है वो अपनी तौफीक से तारीकी से निकाल कर अल्लाह उनको रोशनी में ले आया, जैसे सहाबा और सहाबियात। तो बातिल बातिल हो गया और हक जो है वो हक होकर नुमाया हो गया। तो यहाँ पे इसी चीज की तरफ जो है वो इशारा किया जा रहा है कि किताब के जरिए से अल्लाह ताला उन लोगों को जो अल्लाह की रजा के तालिब हैं सलामती के रास्ते बताता है और उन्हें अंधेरों से निकाल कर उजाले की तरफ लाता है और राह रास्त की तरफ रहनुमाई करता है। आज भी आप देखें कि कुरान मजीद मौजूद है और कुछ लोग अंधेरों में भटकना चाहते हैं, तो कौन लोग हैं जो कि सिराते मुस्तकीम पा सकते हैं, जो कि सिराते मुस्तकीम पर चलना चाहते हैं? तो अल्लाह फिर उनको जो है वो हदायत दे देता है। लकद कफर अल्लज़ीना कालू, तहकीक कुफर किया उन लोगों ने, अल्लज़ी जिन्होंने कालू कहा, इन्नल्लाह हुवल मसीह इब्न मरियम, जिन्होंने कहा कि मसीह इब्ने मरियम ही खुदा है। अब आप देख लें उन्होंने क्या कहा कि बेशक जो है वो इन अल्लाह अल्लाह है, हुआ वो अल मसीह इब्नो मरियम, मरियम अलैहिस्सलाम का बेटा अल मसीह। कुल कह दीजिए, फमन यमलिकु मिन अल्लाह शैयन इन अरादा अन युहलिक अल मसीह इब्न मरियम व उम्मा व मन फिल अर्द जमीया, फमन यमलिकु के पास किसके अंदर जो है वो ये ताकत है। यमलेकू जो है इसके मानी है कि कौन इख्तियार रखता है, कौन जो है वो मलकियत रखता है, मिनल्लाही शैअन अल्लाह से कुछ भी, यानी अल्लाह के मुकाबले में किसके अंदर जो है ये ताकत है। अगर अल्लाह इरादा कर ले कि हजरत मसीह अलैहिस्सलाम जो कि मरियम के बेटे हैं, हजरत मरियम के बेटे हजरत ईसा अलैहिस्सलाम को अल्लाह हलाक कर दे, वह उम्मा हूं और उसकी माँ को, वमन फिल अर्दे जमीया और तमाम जमीन वालों को। यहाँ पे तीन लोगों को हिला करने की बात की जा रही है, एक हजरत ईसा अलैहिस्सलाम, दूसरे हजरत ईसा अलैहिस्सलाम की वालदा मरियम अलैहिस्सलाम, और तीसरे वमन फिल अर्दे जमीया और जो जमीन के अंदर है तमाम लोग। और अगर अल्लाह इन सबको हिला करना चाहे, फमन यमलिकु मिन अल्लाह शैयन, तो है किसी की मिजाल के अल्लाह को इस इरादे से रोक सके। वलिल्लाहि मुल्कु समावाति वल अर्दि वमा बैनहुमा, अल्लाह तो जमीन और आसमानों और उन सब चीजों का मालिक है जो कि जमीन और आसमानों के दरमियान पाई जाती हैं। आसमानों और जमीन की बादशाहत का मालिक, वमा बैनहुमा और जो इनके दरमियान है, यखलुकु मा यशा, जो कुछ चाहता है पैदा करता है, कि उसने चाहा तो ईसा अलैहिस्सलाम को बिन बाप के पैदा किया, जब चाहा तो आदम अलैहिस्सलाम को बिन माँ और बिन माँ और बाप दोनों के पैदा किया, जो चाहे वो करे, वल्लाहु अला कुल्ली शैइन कदीर, और उसकी कुदरत हर चीज पर हावी है। वकालतिल यहूदु वन्नसारा नहनु अबनाउल्लाह, यहूद और नसारा कहते हैं कि हम अल्लाह के बेटे हैं, वह अहिब्बा और हम उसके चहेते हैं, प्यारे हैं। तो अबनाऊ इब्न बेटे को कहते हैं और अबनाऊ के बेटे, और इसी तरह जो है वो अहिब्बाऊ जो है वो हा बाबा, ये हुब मोहब्बत के लिए इस्तेमाल होता है। वैसे गंदम के दाने को कहते हैं और गंदम का दाना हर एक को अच्छा लगता है ना, इंसान अनाज से मोहब्बत करता है, तो इस तरह ये हर उस चीज के लिए इस्तेमाल होने लगा जिससे इंसान फितरी तौर पर मोहब्बत करता है। यहूदो नसारा कहते हैं कि हम अल्लाह के बेटे हैं और अल्लाह के चहीते हैं, अल्लाह के प्यारे हैं। कुल फलिमा युअज़्ज़िबुकुम बिज़ुनूबिकुम, अल्लाह रब्बुल इज़्ज़त फरमाते हैं फिर इनसे पूछो फिर वो तुम्हारे गुनाहों पर तुम्हें क्यों अजाब देता है। फलिमा युअज़्ज़िबुकुम, क्यों तुम्हें अजाब देता है, बिज़ुनूबिकुम तुम्हारे गुनाहों पर, बल अंतुम बशरुम मिम्मन खलक, दरहकीकत तुम वैसे ही इंसान हो जैसे और इंसान अल्लाह ने पैदा किए हैं। यग़फिरु लिमन यशा व युअज़्ज़िबु मन यशा, वो जिसे चाहता है माफ कर देता है और जिसे चाहता है सजा देता है। अब यहाँ पर जो है वो जो यहूदी और ईसाई हैं उनका जो बातिल अकीदा है वो बयान किया जा रहा है। वो ये कहते थे कि चूंकि हम अल्लाह के बेटे हैं, हम अल्लाह के प्यारे हैं, इसलिए हमें जो है वो ना तो अल्लाह की सजा मिल सकती है और ना ही हमें जहन्नुम में हम डाले जाएंगे। तो अल्लाह ताला ने कहा कि इनसे पूछो फिर अल्लाह तुम्हें सजा क्यों देता है, ये अजाब तुम पर क्यों हुआ, कभी तुम्हें बंदर और सूअर बना दिया गया और कभी हुक्म दिया गया कि तुम एक दूसरे को कत्ल करो। तो कहा कि बल्कि तुम ऐसे ही इंसान हो जैसे और, यग़फ़िरु लिमन यशा व युअज़्ज़िबु मन यशा, वो जिसे चाहता है माफ करता है और जिसे चाहता है सजा देता है। वलिल्लाहि मुल्कुस समावाति वल अर्द, आसमान और जमीन और जो कुछ इनके दरमियान है, वमा बैनहुमा, जो कुछ इनके दरमियान है, इन सब का मालिक अल्लाह है। वह इलैहिल मसीर, और उसी की तरफ जो है वो लौट कर जाना है। अब यहाँ पर जो है ये बड़ा ही बुनियादी बात जो है हमारे सामने रखी गई कि दरअसल कायनात के जर्रे जर्रे की जो मलकियत है वो अल्लाह की है, और जब मालिक अल्लाह है तो अल्लाह जो है वो जो चाहे करे। इलैहिल मसीर, और उसी की तरफ लौट कर जाना है। तो ये जो आयत है ये अकीदा तौहीद के साथ अकीदा आखरत की जो है वो निशानदेही करती है कि फिर अल्लाह के पास जाने की तैयारी करनी चाहिए। या अहलल किताबी, ए अहले किताब, अब यहां से आयत नंबर जो 19 है इसमें भी अहले किताब से कहा जा रहा है कि जो रसूल है तुम उसकी अतात करो। अहले किताब, कद जाएकुम रसूलुना युबय्यिनु लकुम, तहकीक तुम्हारे पास जो है वो हमारा रसूल आ गया, युबय्यिनु लकुम, जो तुम्हें वाजे करता है दीन को, अला फतरतिन मिन रसूली, फतरतिन फा ता रा, इसके मानी होते हैं पॉज के, स्टॉप के, नहीं स्टॉप होता है किसी चीज का रुक जाना, और पॉज का मतलब होता है थोड़ा सा वक्फा, जैसे किसी चीज का चलते चलते रुक जाना और फिर उसके बाद जो है वो चलना शुरू करना। तो फरमाया कि अहले किताब तुम्हारे पास हमारा रसूल आ गया है, युबय्यिनु लकुम, जो वाजे करता है तुम पर दीन की बातें, अला फतरतिन मिन रसूली, रसूलों की आमद का सिलसिला रोकने के बाद। फतरतिन का मतलब क्या है कि जब रिसालत का सिलसिला जो था वो रुक गया था, रसूलों की आमद का सिलसिला जब एक मुद्दत से बंद था, उसमें पॉज आ चुका था, तो फिर अल्लाह ताला ने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भेजा। तो फतरा के मानी क्या है कि एक जमाना या एक मुद्दत, कि एक मुद्दत के बाद ये नबी तुम्हारे पास आया। अब आप देखिए कि हजरत ईसा अलैहिस्सलाम से पहले बनी इसराइल में बयक वक्त कई नबी आए, फिर ईसा अलैहिस्सलाम के बाद 600 साल तक कोई नबी नहीं आया। तो बनी इसराइल नबी के आने की हसरत करते और मुशरिकीन से कहते कि जब नबी आखिरी आएगा तो हम इसके साथ होकर तुम पर गलबा पाएंगे। अब यहां पर यही बात जो है वो याद दिलाई जा रही है कि कितना अरसा तुम्हारे अंदर कोई रसूल नहीं आया और तुम उसकी ख्वाहिश किया करते थे, फिर अल्लाह कहते हैं कि मैंने अपना रसूल तुम्हारे पास भेजा रिसालत के में एक वक्फे के बाद, और मैंने जो है तुम्हारे पास रसूल क्यों भेजा, अन तकूलू, कहीं तुम ये ना कहो, मा जा अना मिन बशीर वला नजीर, कि हमारे पास तो कोई खुशखबरी देने वाला और डराने वाला आया ही नहीं था। फकद जाकुम बशीर व नजीर, सो देखो अब खुशखबरी देने वाला और डराने वाला आ गया है, तो क्या करो, रसूल की अतात करो। वल्लाहु अला कुल्ली शैइन कदीर, और बेशक अल्लाह जो है वो हर चीज पर कुदरत रखता है। वइज़ क़ाला मूसा लिक़ौमिही, याद करो जब मूसा अलैहिस्सलाम ने अपनी कौम से कहा था। ये आयत नंबर 20 से लेकर 26 तक, इन 7 आयत में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी गई है कि अगर आज यहूदी आपके खिलाफ साजिशें कर रहे हैं, आप पर ईमान नहीं ला रहे, तो इनके जो असलाफ थे, इनके अबाऊ अजदाद थे, इन्होंने भी मूसा अलैहिस्सलाम के साथ ऐसा ही बर्ताव किया था, तो आपको तसल्ली दी जा रही है। فرمایا وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ، یاد کرو وقت جب موسیٰ علیہ السلام نے اپنی قوم سے کہا تھا یا قومی، اے میری قوم، اذکروا نعمت اللہ، یاد کرو اللہ کی اس نعمت کو، علیکم، جو اللہ نے تمہیں کی تھی، تمہیں اللہ نے نعمت عطا کی تھی، اور وہ نعمت کیا تھی؟ اِذْ جَعَلَ فِيكُمْ أَنبِيَاءَ وَجَعَلَكُمْ مُلُوكًا، جب اللہ نے تم میں نبی پیدا کیے، انبیاء کہا ہے، ایک نبی نہیں بہت سے نبی پیدا کیے، وَجَعَلَكُمْ مُلُوكًا، اور تم کو فرما روا بنایا، وَآتَاكُمْ مَا لَمْ يُوتِ أَحَدًا مِّنَ الْعَالَمِينَ، اور تم کو وہ کچھ دیا جو دنیا میں کسی کو نہیں دیا تھا۔ اب یہاں پہ بنی اسرائیل کی جو عظمت گزشتہ ہے اس کی طرف اشارہ کیا جا رہا ہے کہ بنی اسرائیل میں موسیٰ علیہ السلام سے پہلے جو ہے وہ بہت سے نبی گزرے، ایک طرف ابراہیم علیہ السلام، اسماعیل علیہ السلام، حضرت یعقوب علیہ السلام اور حضرت یوسف علیہ السلام جیسے جلیل القدر پیغمبر تھے، اور دوسری طرف آپ دیکھیں کہ حضرت یوسف علیہ السلام کے زمانے میں کتنا اقتدار حاصل ہوا کہ مصر میں ایسا اقتدار کبھی کسی کو نہیں ملا تھا۔ پھر اسی طرح جیسے یہاں پہ کہا جا رہا ہے کہ تمہارے درمیان جو ہے وہ ملوک پیدا کیے، بادشاہ پیدا کیے، تو بنی اسرائیل کے اندر جو ہے وہ اللہ نے رسول بھی بہت سے بھیجے اور اس کے ساتھ ہی انہیں جو ہے وہ بادشاہت بھی عطا کی، جیسے حضرت داؤد علیہ السلام، حضرت سلیمان علیہ السلام، نبوت کے ساتھ ساتھ اللہ نے ان کو بادشاہت بھی عطا کی۔ تو یہ کیا ہے؟ یہ اللہ کا بہت بڑا انعام ہے۔ یہاں پہ اسی چیز کی طرف اشارہ کیا جا رہا ہے، اور ان کو وہ کچھ عطا کیا جو دنیا میں کسی کو نہیں دیا تھا، کہ بنی اسرائیل کا جو زمانہ عروج کا تھا وہ اللہ نے، اللہ رب العزت فرماتے ہیں کہ دنیا میں کسی کو نہیں دیا تھا۔ تو حضرت موسیٰ علیہ السلام کے آنے سے پہلے کا زمانہ بھی بڑا بہترین زمانہ تھا، تو یہاں پہ وہ یاد دلایا جا رہا ہے، یا قومی، اے میری قوم، ادخلوا الارض المقدسہ، داخل ہو جاؤ اس مقدس زمین میں۔ اب موسیٰ علیہ السلام اپنی قوم سے کہہ رہے ہیں کہ اس مقدس سرزمین یعنی فلسطین کے اندر داخل ہو جاؤ، اللتی کتب اللہ لکم، جو اللہ نے تمہارے لیے لکھ دی ہے، کیونکہ فلسطین کی سرزمین ابراہیم، اسحاق، حضرت یعقوب علیہ السلام کا مسکن رہ چکی تھی۔ بنی اسرائیل جب مصر سے نکل کر آئے تو اللہ نے اسی سرزمین کو بنی اسرائیل کے لیے نامزد کیا اور کہا کہ جاؤ اور اس کو جا کر فتح کر لو، ولا ترتدو، اور پیچھے نہ ہٹو، تردید کرنا پیچھے ہونا، اور پیچھے نہ ہٹو، علی ادبارکم، اپنی پیٹھوں کے بل۔ تو دبر جو ہے وہ پیٹھ کو کہتے ہیں اور ادبار جو ہے وہ اس کی جمع ہے۔ فرمایا اور نہ پھر جانا پھر اپنی پیٹھ پر، فتن قلب خاسرین، پھر تم ہو جاؤ گے، فتن قلب، پھر تم پلٹ جاؤ گے نقصان اٹھانے والے۔ قالو، بنی اسرائیل کے لوگ بولے، یا موسیٰ، اے موسیٰ، انہ فیہا قومن جبارین، کہ اس کے اندر فلسطین میں جو قوم ہے یہ بڑی ہی جابر ہے، جبارین، بڑے زبردست لوگ وہاں رہتے ہیں، وَإِنَّا لَن نَدْخُلَهَا، اور ہم ہرگز وہاں داخل نہ ہوں گے، لن بھی تاکید کے لیے ہے، اور نَدْخُلَهَا، نہیں داخل ہوں گے اس میں، حَتَّى يَخْرُجُوا مِنْهَا، جب تک کہ وہ وہاں سے نکل نہ جائیں، فَإِن يَخْرُجُوا مِنْهَا فَإِنَّا دَاخِلُونَ، ہاں اگر وہ نکل گئے تو ہم داخل ہونے کے لیے تیار ہیں۔ اب ذرا غور کریں کہ وقت کا پیغمبر موسیٰ علیہ السلام اپنی قوم سے کہہ رہے ہیں کہ اس علاقے میں جاؤ، یعنی جہاد کرو اور اس علاقوں کو فتح کر کے اس میں داخل ہو جاؤ، اور قوم کے لوگ کیا کہہ رہے ہیں کہ ہم ہرگز نہیں جائیں گے، کیونکہ اس کے اندر بڑے جابر مضبوط قوم رہتی ہے، اور جب وہ نکلیں گے تو ہم جائیں گے۔ کتنی عجیب بات ہے نا کہ ہاتھ پر ہاتھ دھرے بیٹھے ہیں اور کہتے ہیں کہ یہ جو جبار قوم ہے، کہتے ہیں یہ امالقہ کی قوم تھی، عین میم الف لام قاف ہا، ان کا قد بھی بڑا اونچا تھا، بڑے مضبوط اور بہادر قوم تھی، تو کہتے ہیں جب تک وہ رہیں گے ہم نہیں جائیں گے، ہاں جب وہ نکل جائیں گے تو ہم جائیں گے۔ قال رجلانی، بولے دو آدمی، اگر رجل ہوتا تو پاؤں کو کہتے ہیں، رجل تو مرد کو کہتے ہیں، تو رجلان دو مرد، قال رجلان، دو مرد بولے، من اللذین، ان لوگوں میں سے، یخافونا، جو ڈرتے تھے، تو دو ڈرنے والے مردوں نے کہا انعم اللہ علیہما، جن کو اللہ نے اپنی نعمت سے نوازا تھا. نعمت سے کیا نوازا تھا؟ کہ اللہ تعالی نے انہیں جو ہے وہ صحیح بات جو تھی وہ سمجھائی تھی، اللہ نے ان پر اپنا انعام کیا تھا. انہوں نے کہا ادخلوا علیہم الباب، کہ ادخلوا داخل ہو جاؤ، علیہم الباب ان دروازوں کے اندر سے. تو وہ جو جبار لوگ رہتے ہیں، وہ جو امالکہ کی قوم ہے، تو اس کے مقابلے میں دروازوں کے اندر سے گھس جاؤ. فَإِذَا دَخَلْتُمُوهُ، جب تم اندر داخل ہو جاؤ گے، فَإِنَّكُمْ غَالِبُونَ، تو تم ہی غالب رہو گے. وَعَلَى اللَّهِ فَتَوَكَّلُوا، بس اللہ پر توکل کرو، اللہ پر بھروسہ رکھو، ان کنتم مومنین، اگر ہو تم مومن. تو آپ دیکھیے کہ اس وقت بنی اسرائیل کے اندر دو لوگ ایسے تھے جو اللہ سے ڈرنے والے تھے، تو انہوں نے اپنی قوم کو سمجھایا. اس سے کیا بات پتا چلتی ہے؟ اس سے یہ بات سمجھ آتی ہے کہ ساری قوم جو تھی وہ جہاد سے کنی کتر آ رہی تھی، ہاتھ وہ توڑ کر بیٹھی تھی، اور وہ یہ چاہ رہی تھی کہ جب وہ نکل جائیں گے، جیسے کوئی پلیٹ میں رکھ کر کچھ پیش کرے گا تو پھر ٹھیک ہے، ہم وہ کھا لیں گے. تو وہ محنت نہیں کرنا چاہتے تھے، وہ جہاد نہیں کرنا چاہتے تھے. لیکن ان کے قوم کے اندر جو دو لوگ تھے جو اللہ سے ڈرنے والے تھے، انہوں نے بڑی خوبصورت بات کی. انہوں نے کہا کہ ان دروازوں سے اندر داخل ہو جاؤ، نمبر دو، جب تم داخل ہوگے تو غالب رہو گے، یعنی کوشش کرو گے تو فتح ملے گی، نمبر تین، اللہ پر توکل کرو اگر ہو تم مومن. تو تم جو ہے اس سے مت ڈرو کہ وہ مضبوط ہیں، وہ بہادر ہیں. تو یہ ہے اصل بات کہ فضائے بدر پیدا کر فرشتے تیری نصرت کو اتر سکتے ہیں گردوں سے، قطار اندر قطار. اب بھی آج کے اس زمانے میں ان آیات سے بڑا خوبصورت اصول نکلتا ہے. بہت سے لوگ کیا کہتے ہیں، بہت سے لوگ کہتے ہیں کہ یہ کام بہت مشکل ہے اور میں یہ کام جو ہے وہ میں نہیں کر سکتی چونکہ یہ بہت مشکل ہے. تو آپ دیکھیں کہ پھر وہ کیا کرتے ہیں کہ کوئی بھی کام ہے، چھوٹا یا بڑا، اس کے قریب بھی نہیں آتے. تو لیکن یہ کہ جب آپ کام کرنا شروع کر دیتے ہیں نا، تو وہی کام جو مشکل لگتا ہے وہ آسان ہو جاتا ہے. تو اصل بات جو ہے محنت، عظمت، مشقت، عزم، ارادہ، بڑی بڑی مصیبتوں کو، بڑے بڑے جو مسائل ہیں ان کو حل کر دیتا ہے. اور انسان کچھ بھی اگر کرے، اپنے ایمان کے بھروسے پر اور اللہ پر، اپنے ایمان اور اللہ پر توکل کرتے ہوئے جو ہے نا، وہ اپنی زندگی کے فیصلے کرے. تو زندگی کے فیصلے حالات پر نہیں کرنے، ایمان کی بنیاد پر کرنے ہیں. تو اللہ جو ہے مسائل کو حل کر دے گا. مثلا قرآن کی کلاس ہی ہے، آپ دیکھیں کہ شروع کرنے سے پہلے آپ کو بہت مشکل لگتی ہوگی. جب آپ نے شروع کر دیا ہے، آپ نے جو ہے وہ اس میں جمپ کر دیا ہے، تو اب یہ کلاس جو ہے یہ بالکل بھی جو ہے وہ آپ کو مشکل نہیں لگ رہی ہوگی. کیوں؟ اس لیے کہ آپ مثلا ٹیسٹ نہیں دیتی ہیں، آپ کہتی ہیں اللہ میں کیسے پڑھوں. جب آپ پڑھنا شروع کرتی ہیں تو آپ کو آسان لگنا شروع ہو جاتا ہے. آپ نے گھر کے کام کرنے ہیں، جب تک آپ شروع نہیں کرتی تو آپ ڈرتی رہتی ہیں، گھبراتی رہتی ہیں اور پریشان ہوتی ہیں کہ صفائی بھی ہونے والی ہے، کھانا بھی پکنے والا ہے، بچے آنے والے ہیں، مہمان آنے والے ہیں، دس دس دیٹ دیٹ. لیکن جب آپ شروع کر دیتی ہیں تو آنن فانن سارے کام مکمل ہو جاتے ہیں. تو اصل بات کیا ہے کہ کام شروع کرنا ہے، کام کرنا ہے، اور اللہ سے دعا کرنی ہے کہ اللہ اس میں برکت دے دے. ہاتھ پر ہاتھ دھر کر حالات نہیں بدلتے، رات جو ہے نا وہ دل میں تبدیل نہیں ہوتی. تو یہاں پہ یہی سبق بتایا جا رہا ہے کہ ان کی قوم کام چور ہو چکی تھی، ان کے اندر کم ہمتی پیدا ہو چکی تھی. تو آج امت مسلمہ بھی انفرادی طور پر بھی اور اجتماعی طور پر بھی اس بیماری میں مبتلا ہو چکی ہے. آپ کو ہمت کرنی ہے، آپ کو جوان مردی دکھانی ہے، آپ کو اپنی زندگی کے فیصلے کر کے پھر جو ہے جو کچھ آپ چاہتی ہیں. آپ دیکھیں گی کہ یہ طوفانوں کی باتیں ہیں، اسودہ ساحل کیا جانے، جذبے کو جنوں تو ہونے دو، تم خیر مناؤ زندہ کی، یہ راہ حق کے دیوانے، پابندی منزل کیا جانے. اور ویسے بھی اے بادے بلا کچھ ان کو بھی جو دو چار تھپیڑے ہلکے سے، اے موجے بلا کچھ ان کو بھی دو چار تھپیڑے ہلکے سے، کچھ لوگ ابھی تک ساحل سے طوفان کا نظارہ کرتے ہیں. قالوا یا موسیٰ، پھر انہوں نے یہی کہا کہ اے موسیٰ، انا لن ندخلہا ابدا، کہ ہم تو وہاں کبھی بھی داخل نہیں ہوں گے. आप जरा तसव्वुर करें कैसी थी कौम और अपने पैगंबर को कैसे जवाब दे रही है ना, लन नदखुलहा, हरगिज दाखिल नहीं होंगे इस फिलिस्तीन की बस्ती में अबदन कभी भी, मा दामू फीहा, जब तक वो वहां पे मौजूद है। तो दामू जो है इसका रूट है दाल वाओ मीम, और इसके मानी होते हैं दामा दवाम, हमेशगी के मानी देता है। तो मा दामू फीहा, जब तक वो इसके अंदर रह रहे हैं। अब जो है वो फिर कहते हैं फजहब अंता व रब्बुका, ए मूसा आप जाइए और आपका रब, फकातिला और दोनों जाकर उनसे लड़ाई करें, इन्ना हाहुना कौइदून, हम तो यहाँ पे बैठे हैं। आप जरा सोचें तसव्वुर करें कैसी कौम थी कि कैसे अल्लाह के रसूल का मजाक उड़ा रही है, कह रही है मूसा अलैहिस्सलाम से आप जाइए और आपका रसूल जाकर लड़े। काला मूसा अलैहिस्सलाम ने कहा रब्बी ए मेरे रब, इन्नी ला अमलिकु, के बेशक मेरे इख्तियार में नहीं है, इल्ला नफ्सी मगर मेरा नफ्स, व अखी और मेरा भाई, भाई का नाम क्या था, हारून अलैहिस्सलाम, फफरुक बैनना व बैन अल कौमिल फासिकीन, बस तू हमें इन नाफरमान लोगों से अलग कर दे, हमें और नाफरमान लोगों के दरमियान जुदाई पैदा कर दे, फर्क पैदा कर दे। मूसा अलैहिस्सलाम जो है अब ये कहते हैं, और आप देखिए कि जब गजवाए बदर हुई तो गजवाए बदर में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को जो है वो जंग की तरगीब दिलाई, जिहाद की तरगीब दिलाई, और कहा कि उठो और वो जो जन्नत जो है उसके लिए जो है वो उठो और लड़ो। तो उस वक्त जो है हजरत मिकदाद बिन अस्वद रजी अल्लाह ने उठकर खड़े हुए और कहने लगे कि ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, हम आपसे ये नहीं कहेंगे जैसे बनी इसराइल ने कहा था कि जाइए, मूसा अलैहिस्सलाम से कहा था कि ए मूसा आप और आपका रब जाकर लड़े। तो हजरत मिकदाद बिन अस्वद रजी अल्लाह ने कहा कि हम आपको वो जवाब नहीं देंगे जो आपको बनी इसराइल ने दिया था, हम आपके दाएं से, आपके बाएं से, आपके आगे से और आपके पीछे से जो है वो जिहाद करेंगे, यानी आपका साथ देंगे। हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह ने बड़ी हसरत से कहा करते थे कि ये जो जवाब हजरत मिकदाद बिन अस्वद ने दिया था, काश कि ये सआदत मुझे नसीब हो जाती। बहुत कम लोग होते हैं ना कि ऐसे मौकों पर जुर्रत का मुजाहरा करें कि नहीं हम आपका साथ देते हैं, वो के बात है बड़ी मुश्किल लेकिन हम आपका साथ देते हैं। तो हजरत मिकदाद बिन अस्वद रजी अल्लाह ने कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, हम आपको वो जवाब नहीं देंगे जो आपको बनी इसराइल ने दिया था, और ये आपने कहा था गजवा बदर के मौके पर। और हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह ने हसरत किया करते थे काश कि ये अल्फाज मैं कहता। तो आप देख लें कि नेकी हर एक के दरवाजे पर दस्तक देती है। कुछ लोग होते हैं जो नेकी को लपक कर जो है वो थाम लेते हैं, उसको जो है वो समेट लेते हैं और नेकी को महफूज कर लेते हैं, और कुछ लोग जो है वो नेकी को जो है वो धकेल देते हैं। तो बनी इसराइल तो कहने लगे कि इन्ना हा हुना कायदून, हत्ता के वक्त के पैगंबर ने अल्लाह से दुआ की कि अल्लाह मैं और मेरा भाई तो तेरी अताअत करेंगे, ये कौम मानती नहीं, लिहाजा इस नाफरमान कौम में और हमें जुदाई पैदा कर दे। काला कहा अल्लाह ने फइन्नहा मुहर्रमतुन अलैहिम, अब ये फिलिस्तीन की बस्ती इन पर हराम कर दी गई, अरबईना सनतन 40 साल तक, अब ये इसमें दाखिल नहीं हो सकते, यतीहूना फिल अर्द, ये जमीन में मारे मारे फिरेंगे। यतीहूना इसका रूट है ता या हा, और इसके मानी होते हैं अवारा फिरना, बहकना, इधर उधर जाना, और वो जो सहरा था उसको वादिय तिया कहते हैं। क्यों? बनी इसराइल की एक नस्ल जो थी वो वहीं पर जो है वो खत्म हो गई, मर खप गई, और उसके बाद जो है फिर दूसरी नस्ल जो थी वो जवान हुई। तो अल्लाह ताला ने वो जिन्होंने नाफरमानी की थी, इनकार किया था, अल्लाह ताला ने वो फिलिस्तीन का इलाका उनके लिए जो है वो हराम कर दिया। यहाँ पे उसी की तरफ जो है वो इशारा किया जा रहा है कि 40 साल तक वो इसी तरह वादिये तिया में हैरान और ऐसे ही घूमते फिरते रहेंगे। फिर उनकी जब वो नस्ल खत्म हो गई और दूसरी नस्ल जब जवान हुई तो उन्होंने वो आगे गए और उन्होंने फिर फिलिस्तीन के इलाके को जो है फतह किया। तो यहाँ पे इसी चीज की तरफ इशारा है يتيهون في الأرض یہ زمین مارے مارے پھریں گے. فَلَا عَلَى الْقَوْمِ الْفَاسِقِينَ ان نافرمانوں کی حالت پر ہرگز ترس نہ کھاؤ. تو ان پر جو ہے وہ ترس نہیں کھانا. کیا کرنا ہے یہاں پہ بنی اسرائیل کا حوالہ دینے کا مقصد مسلمانوں کے اندر جوان مردی ہمت اور اطاعت کا جذبہ پیدا کرنا ہے کہ اے مسلمانوں تم اپنے رسول کی اس طرح نافرمانی نہ کرو, تم اپنے رسول کی اس طرح جو ہے وہ نافرمانی مت کرو جیسے بنی اسرائیل نے موسیٰ علیہ السلام کی تھی, اور اگر تم نے کی تو کہیں ایسا نہ ہو کہ پھر اللہ کے عذاب کا کوڑا تم پر اسی طرح برسے جیسے کہ بنی اسرائیل پر جو تھا وہ برسا تھا. پھر فرمایا, اب یہاں پہ جو ہے وہ فرمایا کہ ان نافرمانوں کی حالت پر ترس نہ کھاؤ. تاسا, تاسا کا روٹ ہے یا حمزہ سین, اس کے معنی ہے نا امید ہونا, کہ ان کی حالت پر آپ جو ہے وہ نا امید مت ہوں کیونکہ یہ نافرمان لوگ ہیں. اور آگے جو ہے وہ آدم علیہ السلام کے دو بیٹوں کی کہانی سنائی گئی ہے, بڑی خوبصورت کہانی ہے اور اس میں ہمارے لیے جو ہے وہ بڑا ہی عبرت کا سبق ہے. وَتْلُوا عَلَيْهِمْ نَبَا, وَتْلُوا تلاوت کیجئے سنائیے علیہم ان پر نبا, نبا جو ہے یہ عام خبر کو کہتے ہیں, بڑی خبر کو کہتے ہیں. تو بڑی خبر سنائیے ان کو, ابنین تھا, ابنین دو بیٹوں کا, نون گر چکا ہے تو ابن دو بیٹوں کا, آدم آدم علیہ السلام کے دو بیٹوں کی بڑی خبر یعنی کہانی سنائیے, بالحق وہ کہانی جو کہ سچی کہانی ہے. اس قربا قربانن, جب دونوں نے قربانی کی, قربا اصل میں قربان تھا, نون گر چکا ہے, جب دونوں نے قربانی کی, فتقبل من احدہما, تو ان میں سے ایک کی قربانی قبول کر لی گئی, ولم یتقبل من الاخر, اور دوسرے کی قربانی قبول نہ کی گئی. قال اس نے کہا, لاقتلنک, میں تجھے مار ڈالوں گا. قال انما يتقبل الله من المتقين, اس نے جواب میں کہا, اللہ تو متقیوں ہی کی نظریں قبول کرتا ہے. اللہ متقیوں کی قربانی جو ہے وہ قبول کرتا ہے. کہتے ہیں کہ آدم علیہ السلام کے دو بیٹے تھے, حابیل اور قابیل, اور حضرت حوا کے ہاں لڑکے اور لڑکی کا جوڑا پیدا ہوتا تھا. اس وقت کی شریعت کے مطابق جوڑے میں ہونے والے لڑکے اور لڑکی کی شادی آپس میں نہیں کی جاتی تھی, بلکہ دوسرے جوڑے کے لڑکے لڑکی سے کی جاتی, یعنی ایک دن جو پیدا ہوتے تھے وہ بہن بھائی ہوتے تھے, جو دوسرے دن پیدا ہوتے تھے تو ایک دن کی شادی دوسرے دن کے بہن بھائیوں سے جو ہے وہ ہوتی تھی. تو قابیل سے جس لڑکی کی شادی ہونی تھی وہ خوبصورت نہیں تھی, جبکہ قابیل کی جڑوا بہن خوبصورت تھی, قابیل اسی سے شادی کرنا چاہتا تھا, لہٰذا جب اسے تسلیم نہ کیا گیا تو پھر لڑائی بڑھ گئی. آخر آدم علیہ السلام نے اس مسئلے کا یہ حل پیش کیا کہ دونوں اللہ کے سامنے, اللہ کے حضور قربانی پیش کریں, جس کی قربانی کو آگ کھا جائے گی تو اس سے اس لڑکی کا نکاح کیا جائے گا. تو قربانی کو آگ کھانے کا مطلب تھا قربانی کا قبول ہونا. حابیل ویسے بھی نیک سیرت تھا اور اس نے بہترین قربانی اخلاص کے ساتھ اللہ کے لیے پیش کی, چنانچہ قابیل کی قربانی منظور نہ ہوئی اور حابیل کی قربانی جو تھی وہ منظور ہو گئی. یہاں پہ جو ہے وہ اسی واقعے کا ذکر کیا جا رہا ہے کہ دونوں نے قربانی پیش کی اور ایک کی قربانی کو اللہ نے قبول کر لیا, یعنی حابیل کی قربانی کو قبول کیا اور قابیل کی قربانی کو قبول نہ کیا. قال انما يتقبل الله من المتقين, یہ بہت اہم بات ہے, اس کو آپ نوٹ کر لیں. اس نے جواب دیا, اللہ تو متقیوں ہی کی قربانی کو یا اس کی نظروں کو قبول کرتا ہے, تو اگر تیری قربانی قبول نہیں ہوئی تو میرا کوئی قصور نہیں ہے, بلکہ اس کی وجہ یہ ہے کہ تجھ میں تقویٰ نہیں ہے. تو میری جان لینے کے بجائے اپنے اندر تقویٰ پیدا کرنے کی فکر کرو. تو آپ بھی دیکھیں کہ نیکیاں اور اعمال تو بہت سے لوگ کرتے ہیں, لیکن जो है वो नेकियां करने के बाद फिक्र इस बात की होनी चाहिए कि जो भी नेकी या अच्छा काम हम कर रहे हैं कि अल्लाह ने हमारी नेकी को, हज को, उमरे को, जकात को, रमजान को, क्लास को, जो कुछ भी आप काम कर रहे हैं कि अल्लाह ने उसको कबूल कर लिया। ये है असल फिक्र की बात कि अगर कोई अमल जो है वो बड़ी मेहनत और मशक्कत से किया जाए और अगर उसको अल्लाह ही कबूल ना करे तो फिर कैसी बात है। जैसे इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम खाना काबा की दीवारें उठाते जाते थे और दुआ करते जाते थे, उनकी क्या दुआ थी कि अल्लाह तो हमारी ये जो कोशिश है इसको कबूल कर ले, रब्बना तकबल मिन्ना। मैं अक्सर सोचती हूँ कि खाना काबा जैसी तामीर, इतना नेकी का काम, इब्राहिम अलैहिस्सलाम जो मुत्तकियों का इमाम थे और इस्माइल अलैहिस्सलाम ऐसे नेक पैगंबर, वो खाना काबा की तामीर कर रहे हैं और उस पर कोई एहसान नहीं है, उनको उनके अंदर कोई किबर नहीं पैदा हुआ, वो जो है वो मगरूर नहीं हो गए, तकबर में मुब्तिला नहीं हुए कि इतना बड़ा नेकी का काम किया, उन्हें ये फिक्र है पता नहीं अल्लाह ने इसको कबूल किया भी कि नहीं, और डरते जाते हैं और दुआ करते जाते हैं कि रब्बना फतकबल मिन्ना, कि अल्लाह तो हमारी तरफ से कबूल कर ले। हजरत आमिर बिन अब्दुल्ला अपनी वफात के वक्त रो रहे थे, लोगों ने पूछा आप तो जिंदगी भर नेक आमाल और इबादत में मसरूफ रहे फिर रोते क्यों हैं। फरमाने लगे तुम ये क्यों कहते हो और मेरे कानों में तो अल्लाह का ये इरशाद गूंज रहा है, इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, कि मुझे कुछ मालूम नहीं कि मेरी कोई इबादत कबूल भी होगी या नहीं। तो मेरी प्यारी बहनों, कबूलियत अमल का मेदार इखलास और तकवा पर है। आप जरा अपना जायजा लें, आप अपना मुहासबा करें कि अब तक की जिंदगी में आपने कितने नेक काम किए, ऐसे नेक काम, इतने अच्छे काम जो आप अल्लाह के सामने पेश कर सकें कि अल्लाह फलां की मदद, फलां की जो रहनुमाई की थी, फलां के जो ऐप पर पर्दा डाला था, फलां की मुश्किल वक्त में जो मैंने उसकी माली तौर पर मदद की थी, उसको सीधा रास्ता बताया था, जो भी आपने नेकी का काम किया, आप सोचें कि उसके बाद आपने दुनिया से उसका बदला चाहा या फिर उसको जो है वो नेकी करके दरिया में डाला और आपको इस बात की फिक्र थी कि अल्लाह तू मेरी इस नेकी को कबूल कर ले। हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु फरमाते हैं, अगर मुझे ये यकीन हो जाए कि मेरा कोई अमल अल्लाह ताला ने कबूल फरमा लिया तो ये वो नेमत है कि सारी जमीन सोना बनकर अपने कब्जे में आ जाए तो भी इसके मुकाबले में कुछ ना समझो। इसी तरह हजरत अबू दर्दा रजी अल्लाह उन्होंने फरमाया, अगर ये बात यकीनी तौर पर तय हो जाए कि मेरी एक नमाज अल्लाह के नजदीक कबूल हो गई तो मेरे लिए वो सारी दुनिया की नेमतों से ज्यादा अच्छी है। हजरत अली रजी अल्लाह उन्होंने एक मौके पर फरमाया, तकवा के साथ कोई छोटा सा अमल भी छोटा नहीं है और जो अमल मकबूल हो जाए फिर वो छोटा कैसे हो सकता है। हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह ने एक शख्स को खत में नसीहतें लिखी कि मैं तुझे तकवा की ताकीद करता हूँ जिसके बगैर कोई अमल कबूल नहीं होता और अहले तकवा के सिवा किसी पर रहम नहीं किया जाता और इसके बगैर किसी चीज पर सवाब नहीं मिलता। इस बात का वाज करने वाले तो बहुत हैं मगर अमल करने वाले बहुत कम हैं। तो अमल का असूल क्या निकलता है? जैसे पांच पारे मुकम्मल हो गए, आपने टेस्ट भी कर लिए, तो फिक्र इस बात की होनी चाहिए कि अल्लाह तू मेरी इस रत जगह को, मेरी इस मेहनत को, मेरे इस याद करने को, सुनने और सुनाने को, अल्लाह तू इसको कबूल कर लेना। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउद दुआ। और अल्लाह किन की दुआएं कबूल करता है, किन के अमाल कबूल करता है? जो मुत्तकी होते हैं, जो अल्लाह से डरने वाले होते हैं। लाइन बसत्ता इलैया यदा का लाइन, अगर तू बसत्ता, अगर तूने बढ़ाया, बसत्ता का मतलब होता है बढ़ाना, जैसे होता है ना बा सीन तोए, इसके मानी होते हैं जैसे किसी चीज का जो है वो किसी चीज के अंदर वुसत का होना। तो अगर तूने बढ़ाया इलैया मेरी तरफ यदा का अपना हाथ, लितक तुलानी ताके तू कत्ल कर दे मुझको, मा अना बेबासितिन यदिया इलैका, मैं नहीं हूं बढ़ाने वाला अपने हाथ को तेरी तरफ। अब जो काबिल कत्ल करना चाहता है तो उनका जो भाई है वो कहता है, जो हाबील है, लइम बसत्ता इलैया यदा का, कि अगर तू मुझे कत्ल करने के लिए हाथ उठाएगा, लितक तुलानी ताके तू मुझे कत्ल कर दे, मा अना बेबासितिन यदिया इलैका, ये अक तुलुक, تو میں اپنا ہاتھ نہیں اٹھاؤں گا کہ میں تجھے قتل کر دوں. انی اخاف اللہ رب العالمین, میں اللہ رب العالمین سے ڈرتا ہوں. اب آپ دیکھ لیں کہ اس کا یہ مطلب نہیں ہے کہ اس نے کہا تھا کہ اگر تو مجھے قتل کرنے کے لیے آئے گا تو ہاتھ باندھ کر میں تیرے سامنے قتل ہونے کے لیے بیٹھ جاؤں گا اور مدافعت نہیں کروں گا, بلکہ اس کا کہنے کا مطلب یہ تھا کہ تو میرے قتل کے پیچھے پڑا ہوا ہے اور اس کی تدبیریں کر رہا ہے, اور میں ایسا نہیں چاہوں گا کہ میں تجھے جو ہے وہ قتل کر دوں, کیونکہ مجھے اللہ رب العالمین سے ڈر لگتا ہے. تو جب اللہ کا ڈر ہوتا ہے, اللہ کا خوف ہوتا ہے, تو کوئی زیادتی نہیں کرتا. انی اريد ان تبو اب اسمی و اسمک, میں تو یہ چاہتا ہوں ان تبوا کہ تو لوٹے. با وو حمزہ کہتے ہیں, لوٹنے کو کہتے ہیں, تبوا آباد ہونے کے لیے بھی آتا ہے نا. تو میں تو یہ چاہتا ہوں ان تبوا کہ تو لوٹے, کہ تو لوٹے بے اسمی, میرا گناہ لے کر, و اسمی کا اور اپنا گناہ سمیٹ کر, کہ میرا اور اپنا گناہ تو ہی سمیٹ لے. فتکون من اصحاب النار, اور تو دوزخی بن جائے. فذالک جزاء الظالمین, اور جو ہے وہ ظالموں کا یہی بدلہ ہے کہ وہ دوزخ میں جائیں. فتوعت لہ نفسہ, پھر اس کے نفس نے اس کے لیے جو ہے وہ آسان کر دیا. فتوعت, توعت جو ہے اس کے معنی ہوتے ہیں کہ رغبت دلائی, آمادہ کر دیا, پھر اس کے نفس نے اس کو جو ہے وہ آمادہ کر دیا. قتل اخیہ, قتل کرنا اپنے بھائی کو. فقتلہ, پھر اس نے اپنے بھائی کو قتل کر دیا. فاصبح من الخاسرین, اور پھر وہ ہو گیا خسارہ اٹھانے والوں میں سے. فاصبح جو ہے اس کے معنی ہوتے ہیں کہ حالت کے کا تبدیل ہو جانا, جیسے شام ہے, شام کے وقت کوئی امیر ہے تو صبح کے وقت کوئی غریب ہو جائے. تو اب کیا ہوا, فاصبح پھر وہ ہو گیا من الخاسرین, خسارہ پانے والوں میں سے. فبعث اللہ غرابا, پھر اللہ نے بھیجا ایک کوے کو. غراب جو ہے اس کا روٹ ہے غین رابا, اس کے لفظی معنی ہوتے ہیں غربا کے ڈوبنا, جیسے آپ کہتی ہیں سورج غروب ہو گیا. تو جب غروب ہوتا ہے سورج تو کیا ہوتا ہے, اندھیرا ہوتا ہے نا. تو غراب کوے کو کہتے ہیں, جب وہ دور چلا جاتا ہے تو ویسے وہ چیزوں کو چھپاتا بھی ہے, کالا رنگ ہوتا ہے, ایسے لگتا ہے کہ ہر طرف جو ہے وہ اندھیرا ہے. بس اللہ نے کوے کو بھیجا, یبحثو فی الارضی, جو زمین کھود رہا تھا. بہسا با ہا سا, اس کے معنی ہوتے ہیں کھریدنا, تلاش کرنا, اسی سے بحث بھی ہوتا ہے نا. آپ کہتی ہیں بہت بحث کی, بحث کا مطلب کیا ہوتا ہے کہ چیز کی گہرائی تک آپ اندر تک گئے, کہ چیز کی گہرائی تک جو ہے اندر تک جانا, اس کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. فرمایا کہ وہ جو کوا تھا, پھر وہ کوا زمین کو کھودنے لگا. زمین کو کھودنے لگا, لِيُرِيَهُ كَيْفَ يُوَارِي سَوْتَ أَخِي, لِيُرِيَهُ تاکہ وہ اسے بتائے, یعنی جس نے قتل کیا تھا وہ اس کو بتائے, کیفا یواری, کیسے وہ چھپائے, سوتا اخی, اپنے بھائی کی لاش کو. تو سوان برائی کو کہتے ہیں نا, اور سورتا لاش کو کہتے ہیں, جیسے لاش کا ننگا ہونا, ایسے ہی پڑا ہونا برا لگتا ہے نا, تو سوتا چھپانا, لاش کو چھپایا جاتا ہے نا. تو اب کوے نے زمین کو کھودا, اور وہ یہ چاہتا تھا کہ قابیل کو بتائے کہ وہ اپنے بھائی کی لاش کو کیسے چھپائے. کیفا یواری سوتا اخی, کالا یا ویلتا, قابیل یہ دیکھ کر بولا, ہائے میری بدبختی, ہائے افسوس مجھ پر. ویلن, ویلن کا لفظ جو ہے یہ ہلاکت کے لیے آتا ہے. یا ویلتا, ہائے میری بربادی, عاجزتو, کہ میں عاجز ہو گیا, ان اکونا مثل ھذا الغراب, کہ میں اس کوے جیسا بھی نہ ہو سکا. فواری سوتا اخی, کہ اپنے بھائی کی لاش چھپانے کی تدبیر کرتا. فاصبح من النادمین, اور اس کے بعد وہ اپنے کیے پر بہت پچھتایا. فاصبح من النادمین, और फिर जो है उसे बहुत ही अफसुर्दगी और शर्मिंदगी हुई कि मैंने अपने भाई के साथ जो है ये कैसा सलूक किया। तो अब आप देख लीजिए कि इसमें जो है इस पूरी कहानी में क्या बात नुमाया तौर पर सामने आती है कि हसद की वजह से एक भाई ने दूसरे भाई को कत्ल किया। फिर दूसरी बात ये कि कत्ल करने के बाद फिर उसको नदामत और शर्मिंदगी हुई और वो अफसोस करने लगा कि मैं कैसा हूं कि जैसे अब जब उसने अपने भाई को कत्ल कर लिया तो उसको समझ नहीं आ रही थी कि अपने भाई की लाश को कहां लेकर जाए, और उसे जो है वो फिर बहुत ही अफसोस हुआ। तो ये जो है ना फासबा मिनन नादिमीन, इससे पता चलता है कि उसको जो है वो अफसोस हुआ। तो इससे ये बात पता चलती है कि यहां पर ये बात बताई जा रही है कि दो सगे भाई हैं और हसद की बिना पर एक भाई ने दूसरे भाई को कत्ल कर दिया। तो अब आप देखिए कि आज अगर आप अखबार सुबह उठकर पढ़ती हैं तो आप देखती हैं कि कितने कत्ल हैं, और कहीं और की बात नहीं, मुसलमान कंट्रीज में जो है वो लोग आपस में एक दूसरे को मार रहे होते हैं, कत्ल कर रहे होते हैं। तो मौजूदा दौर में आप देखें बड़ी कतार रहमी है, बड़ा जुल्म सितम है, जमीर की आवाज सो चुकी है, जमीर मुर्दा हो चुका है, हसद और दौलत और दुनियादारी इतनी उरूज पर है कि लोग जो है अपने भाई, अपने बाप, अपनी बेटी, अपनी बीवी और अपने करीबी रिश्तेदारों को कत्ल करने में कोई आर महसूस नहीं करते, कोई उनको शर्मिंदगी महसूस नहीं होती। तो अब यहां पर भी इंसान के एहसास को जगाया जा रहा है, उसके जमीर जो है उसको मलामत की जा रही है, और जब जमीर जिंदा होते हैं, जब एहसास जागता है, जब जमीर मलामत करता है, तो फिर इंसान जो है उसके दिल में गुनाहों के लिए झिझक पैदा होती है, फिर इंसान जो है वो डरता है। तो ये कहानी जो है हमें यही पैगाम देती है कि अल्लाह की नाफरमानी को छोड़कर अल्लाह की अताअत जो है वो इख्तियार की जाए और हसद ना किया जाए और जिए और जीने दें। मिन अजले जालिक, इसी वजह से, कतबना अला बनी इसराइला, हमने बनी इसराइल के लिए लिख दिया कि अन्नहु मन कतला नफसन बगैर नफसन, कि जिस शख्स ने किसी दूसरे को जान के बदले के अलावा, मन कतला कि जिसने कत्ल किया, नफसन बगैर नफसन, एक नफ्स को बगैर नफ्स के, कि जिसने किसी इंसान को खून के बदले, औ फसादिन फिल अर्दी, या जमीन में फसाद फैलाने के सिवा किसी और वजह से कत्ल किया, फक अन्नमा कत्ल नासा जमिया, तो गोया इसने तमाम इंसानों को कत्ल कर दिया। वमन अहयाहा, और जिसने जिंदा किया उसको, और जिसने किसी की जान बचाई, फक अन्नमा अहया अहया, फक अन्नमा, तो गोया उसने अहयन नासा, जिंदा किया लोगों को, जमिया सब के सब, तो जिसने किसी एक की जान बचाई उसने गोया तमाम इंसानों को जिंदगी अता की। ये जो आयत है ये बड़ी ही अहम आयत है कि अल्लाह रब्बुल इज्जत कहते हैं कि ये हुक्म बनी इसराइल के अलावा, यानी बनी इसराइल के लिए अल्लाह ने लिख दिया था, और ये हुक्म उम्मते मोहम्मदिया के लिए भी है। और इसमें क्या बात बताई जा रही है कि बनी इसराइल के लिए तौरात में से लिख दिया गया था कि जिस शख्स ने किसी दूसरे को जान के बदले के अलावा, यानी अगर कोई किसी को कत्ल करता है तो बदले में उसको भी कत्ल किया जा सकता है, कातिल को, लेकिन इसके बगैर ही अगर कोई किसी को कत्ल कर देता है, औ फसादिन फिल अर्दी, या जमीन में फसाद भरपा करने की गरज से, जब कोई किसी को कत्ल करता है जमीन में फसाद पैदा होता है, तो कोई एक जान को कत्ल करेगा तो गोया उसने सारे लोगों को कत्ल किया। वमन अहयाहा, और जो कोई कत्ल नाहक से किसी को बचा लेता है तो गोया उसने सारे लोगों को जो है वो जिंदगी अता की। ये बड़ी खूबसूरत बात है जो यहां पर बताई जा रही है कि कत्ल नाहक के असरात पूरी इंसानियत के कत्ल के मुतरादिफ होते हैं, और ऐसा कातिल पूरी इंसानियत के पीस का दुश्मन बन जाता है, अमन का दुश्मन बन जाता है। क्योंकि अगर कोई एक कत्ल करता है और उसको कोई कुछ नहीं कहते तो सारे लोगों की जान खतरे में पड़ जाती है, और अगर किसी की एक जान को बचाया जाता है तो इसका मतलब कि पूरी इंसानियत जो है उसकी हिफाजत की जा रही है। दिल का उजड़ना सहल से ही, बसना सहल नहीं जालिम, बस्ती बसना खेल नहीं है, बसते बसते बस्ती है। तो अब आप देख लें कि ये कत्लो गारत और ये जो हलाकत कितनी आम है, जैसे बच्चियां हैं, औरतें हैं, उनके साथ गलत सलूक करके उनको लोग जुल्म के साथ कत्ल कर देते हैं। इसी तरह विरासत के लिए, जायदाद के लिए, शादी के लिए, अपने मकासद को हासिल करने के लिए लोग जो है दूसरों को कत्ल कर देते हैं। तो पहला कत्ल जो जमीन पर हुआ ये आदम अलैहिस्सलाम के बेटे ने किया। और इस सिलसिले में सही बुखारी की रवायत है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो कत्ल भी जुल्मन होता है इसके खूने नहक का बोझ आदम अलैहिस्सलाम के इस पहले बेटे पर होता है, क्योंकि ये पहला शख्स है जिसने कत्ल का काम किया। और फिर ये भी जो है वो हमारे सामने फिर ये बात आती है कि अगर कोई अच्छा काम करता है तो और वो करके हट जाता है, और दूसरे लोग जब तक अच्छा काम करते रहेंगे तो वो उसके लिए नेकी का जरिया बनेगा। अगर कोई गलत काम करता है तो जब तक लोग जो है वो गलत काम करेंगे तो उस गलती में, उस गुनाह में उसका जो है वो हिस्सा जो है वो शामिल होगा। यानी खुद जो गुनाह किया था उसके अलावा जो दूसरे कर रहे हैं उसमें भी उसका हिस्सा जो है वो उसको मिलेगा। तो दुनिया में जितने कत्ल होते हैं तो हर कत्ल का एक हिस्सा, यानी उसके गुनाह का एक हिस्सा जो है वो हजरत आदम अलैहिस्सलाम के बेटे के नामाए माल में लिखा जाता है। वलकद जाअतहुम रुसुलुना बिलबय्यिनात, मगर उनका हाल ये है कि हमारे रसूल पै दर पै इनके पास मोजजात लेकर आए। थुम्मा इन्ना कसीरा मिनहुम बादा ज़ालिका फिल अर्दि लमुसरिफून, फिर भी इनमें बकसरत लोग जमीन में ज्यादतियां करने वाले थे। थुम्मा इन्ना कसीरा मिनहुम बादा ज़ालिका फिल अर्दि लमुसरिफून, के रसूलों की खुली खुली हदायात को पाने के बाद, निशानियां देखने के बाद, फिर भी लोग जो थे वो क्या थे कि जमीन में जो थे वो फसाद करने वाले थे, असराफ करने वाले थे। लमुसरिफून, लमुसरिफून के मानी क्या होते हैं कि ज्यादतियां करने वाले। तो अक्सर लोग जो थे वो जमीन में ज्यादतियां करने वाले थे। अब आप देख लीजिए यहाँ पे मुसलमानों को अमली तौर पर क्या उसूल दिया जा रहा है कि अगर कहीं कोई एक कत्ल होता है तो उसको ये ना मुसलमान समझे कि एक वाकया हुआ है। अगर एक कत्ल हो गया और कोई उसको रोकता नहीं है कातिल को, इसका मतलब है सारे लोगों की जान माल और आबरू खतरे में है। क्योंकि अगर जालिम का हाथ रोका ना जाए, कातिल को पकड़ा ना जाए, तो आज उसने एक कत्ल किया है तो वो एक इंसान का कातिल नहीं बल्कि तमाम इंसानों का कातिल है। वो कानून को तोड़ता है, उस कानून को जिससे तमाम इंसानों की जिंदगियां बंधी हुई हैं। और आज एक उसने कत्ल किया तो कल दो और फिर 10 उसके लिए बहुत आसान हो जाते हैं। तो जो लोग फसाद की रवायत कायम करते हैं वो मुआशरे के सबसे बड़े जो है वो दुश्मन है। तो यहाँ पर जो है ये बात बताई जा रही है कि अल्लाह की आयात, अल्लाह की हदायात देखने के बाद फिर लोगों के अंदर कैसे ये जुर्रत पैदा हो जाती है कि वो अल्लाह की आयात का मजाक उड़ाते हैं। तो जो लोग भी ऐसा करते हैं, दरअसल ये वही लोग हैं जो कि जमीन में जो है वो जबरदस्ती करने वाले हैं। तो यहाँ पे असल में यहूदियों को डांटा जा रहा है कि नबी हदायत और दलाइल लेकर आए, उनका हमेशा ये रवैया रहा लमुसरिफून। अब मुसलमानों को भी यही कहा जा रहा है कि कहीं ऐसा ना हो कि तुम भी जो है वो रसूल की तालीमात जो है वो उससे सरफे नजर करो। अल्लाह रब्बुल इज्जत हम सबको अमल करने वाला बनाए, हम सबके गुनाहों को माफ करे, और मौजूदा जो सोसाइटी है और जो हमारे हालात हैं इन सब में अल्लाह रब्बुल इज्जत हमें दीने इस्लाम को कायम करने वाला बनाए, कि दूसरों की इज्जत की हिफाजत, उनकी जिंदगी की हिफाजत, उनकी दौलत की हिफाजत, क्योंकि मुसलमान कहते ही उसको हैं जो दूसरों के लिए अमन और पीस का पैगाम लेकर जो है वो उठते हैं। और दूसरी बात जो इन आज के सबक से अमल के लिए हमारे सामने आती है, वो एक ही बात है कि हम अल्लाह के कानून पर अमल करें, कि वुजू करना, तयम्मुम करना, गुसल करना, नहाना धोना, ये सब चीजें भी ईमान का हिस्सा हैं। फिर उसके बाद दूसरी बात कि हम जो है यहूद व नसारा की तरह जो है वो अल्लाह के दीन में तहरीफ करने वाले ना बने, बल्कि अमल करने वाले बने। तीसरी चीज अदल करने वाले। चौथी जो है वो अहद को पूरा करने वाले। और पांचवी शिर्क की बजाय तौहीद परस्त बने। छठी कि जब कायनात का जर्रा जर्रा अल्लाह की हमदो सना बयान करता है, अल्लाह की तारीफ करता है, तो हमें भी अल्लाह की अताअत जो है वो करनी चाहिए। और सातवीं बात कि रसूल की खुले दिल से अताअत की जाए। आठवीं बात अपनी जिंदगी में अमलों की बुनियाद नेकियों पे रखनी चाहिए, और फिर इस बात की फिक्र होनी चाहिए कि हमारे रब तू हमारी नेकियों को कबूल कर लेना। और अल्लाह कौन सी नेकियां कबूल करता है? जो कि तकवा के साथ की जाती हैं। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैह।